تفسیر تلاوت سنیے. وَمِنْ آيَاتِهِ أَنْ خَلَقَكُمْ مِنْ تُرَابٍ ثُمَّ إِذَا أَنْتُمْ بَشَرٌ تَنْتَشِرُونَ. آج کا یہ سبق جو ہے 7 آیات پر مشتمل ہے, اور اس میں اللہ رب العزت نے بڑے خوبصورت انداز میں, بڑے انوکھے اور منفرد انداز میں اپنا تعارف کروایا ہے, اپنی طرف متوجہ کیا ہے, مشاہدہ کرنے کی دعوت دی ہے, سننے, غور و فکر کرنے اور عقل سے کام لینے پر ابھارا ہے. بہت محبت کے ساتھ جھنجھوڑتے ہوئے اپنی طرف متوجہ کیا ہے. اور سورۃ روم شروع میں آپ نے ایران اور روم کے لوگوں کی جنگ کے بارے میں پڑھا. اس کے بعد اللہ تعالیٰ نے بتایا کہ کچھ لوگ ہیں جو دنیا کے ظاہر کو ہی اپنا زندگی کا مقصد بنا لیتے ہیں, ظاہر کو دیکھتے ہیں تو باطن کو بھول جاتے ہیں, آخرت کو بھول جاتے ہیں, اپنے نفس پر غور و فکر نہیں کرتے, کائنات پر غور و فکر نہیں کرتے, اور ایک اللہ کی جو صفات ہیں, جو توحید ہے, اس پر ایمان نہیں لاتے, وہ توحید کا اور آخرت کا انکار کرتے ہیں. اب آپ دیکھیے کہ آج کے سبق میں اللہ رب العزت نے اپنی قدرت, اپنے کمالات, اپنے عجائبات جو ہیں ان کا تعارف بڑی حکمت کے ساتھ کروا کے 6 جو قدرت کی آیات ہیں, 6 جو قدرت کے مظاہر ہیں, اس کو اللہ تعالیٰ نے میرے اور آپ کے سامنے رکھا ہے. ویسے تو اللہ تعالیٰ کی قدرت اور حکمت کی بے شمار مثالیں ہیں, بے مثال نشانیاں ہیں. سورۃ الرحمن اور پوری دنیا میں آپ گننا شروع کریں, فَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ. اور جنہوں نے کیا جواب دیا تھا, لَا بِشَيْءٍ مِّن نِعْمَتِ رَبِّنَا نُكَذِّب. سورۃ الرحمن پیارے رسول پڑھ رہے تھے, اور جن جب یہ آیت آتی تھی, فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ, پھر تم اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے. تو اس کے ساتھ جن کہتے جاتے تھے, لَا بِشَيْءٍ مِّن نِعْمَتِ رَبِّنَا نُكَذِّب, رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے پیارے صحابہ سے کہا, اے میرے صحابہ, میں تم سے وہ جواب نہیں سن رہا جو کہ جنہوں نے دیا تھا. تو انہوں نے پوچھا کہ انہوں نے کیا کہا تھا, تو پھر رسول اللہ صلی اللہ علیہ وسلم نے یہ بتایا. تو اس سے کیا بات پتہ چلتی ہے کہ جب بھی اللہ تعالیٰ قرآن میں اپنی نشانیاں, اپنی حکمتیں, کمالات, عجائبات اور اپنا تعارف کروائیں اور غور و فکر کی دعوت دیں, تو ساتھ ساتھ ہمیں جو ہے وہ اپنے قلب کا, اپنے جسم کا, اپنے علم اور عمل کا محاسبہ کرنا چاہیے. ساتھ ساتھ کہنا چاہیے, امننا و صدقنا, اور ساتھ ساتھ کہنا چاہیے کہ اللہ, ہم تیری کسی نعمت کو, تیری کسی نشانی کو نہیں جھٹلاتے. تو 6 نشانیاں ہیں, اور ان میں سے پہلی کیا ہے, وَمِنْ آیَاتِهِ, اور اس کی نشانیوں میں سے ہے. آیت کی جمع ہے آیات, اور آیات جو ہے نشانی کو بھی کہتے ہیں, معجزے کو بھی کہتے ہیں. اب قرآن کی جو آیتیں ہیں اس کے لیے بھی آیت ہی لفظ استعمال ہوتا ہے. کائنات میں جو بکھری ہوئی اللہ تعالیٰ کی نشانیاں ہیں اس کے لیے بھی آیت لفظ استعمال ہوتا ہے, اور انبیاء کو جو معجزے دیے گئے اس کے لیے بھی یہی لفظ استعمال ہوتا ہے. تو بڑے وسیع اس کے معنی ہیں. اور یہاں پہ کیا کہا, وَمِنْ آیَاتِهِ, اور اس کی نشانیوں میں سے ہے. کس کی نشانیوں میں؟ میرے اور آپ کے رب کی نشانیاں, میرا اور آپ کا خالق, میرا اور آپ کا حاکم, وہ جو 70 ماؤں سے بڑھ کر محبت کرنے والا ہے, وہ اپنا تعارف کروا رہا ہے, اپنے بارے میں بتا رہا ہے. وَمِنْ آیَاتِهِ, اور اس کی نشانیوں میں سے ہے. کیا؟ ان خلقکم، کہ اس نے پیدا کیا تم کو، بہت بڑی بات ہے کہ اس نے تم کو پیدا کیا، اگر وہ تم کو پیدا نہ کرتا تو پھر کیا ہوتا، اس نے تم کو پیدا کیا، اور پیدا کس سے کیا، من تراب، مٹی سے. اب آپ دیکھ لیجئے کہ میری اور آپ کی حقیقت کیا ہے، مٹی. مٹی کیا ہے، بہت ہی ادنا درجہ ہے مٹی. آپ دیکھیں اگر میں اور آپ کائنات کی طرف نگاہ دوڑائیں تو ہوا چلتی ہے، سریع الحرکت ہے، کبھی آندھی کبھی طوفان مختلف اپنی حیثیتیں اختیار کر جاتی ہے. پانی ہے تو پانی کیا کرتا ہے، بہتا ہے، کبھی ندی کبھی نالا کبھی دریا کبھی سمندر، ایک حرکت ہے اس کے اندر. آگ، آگ جلتی ہے جلاتی ہے، اس کے اندر بھی ایک حرکت ہے. اب مٹی جو ہے وہ بہت ہی ادنا ہے اور حرکت سے محروم ہے، اس کے اندر کوئی حس، شعور، ادراک، اس کا ذرہ بھر بھی ہمیں محسوس نہیں ہوتا. تو اللہ تعالیٰ نے تخلیق انسانی کے لیے مٹی کو منتخب کیا. خلقکم من تراب، تمہیں مٹی سے پیدا کیا. اور یہ جو انسان کو مٹی سے پیدا کیا گیا، یہی چیز تو ابلیس کی گمراہی کا سبب بن گئی. اس نے کیا کہا، خلقتہ من طین، اس کو مٹی سے پیدا کیا، اور مجھے تو نے جو ہے وہ نار سے پیدا کیا. اس نے کہا کہ میں ان سے افضل ہوں اور میں اس کو کیسے سجدہ کروں، حالانکہ وہ اللہ کا حکم تھا. اور آگ کی وجہ سے ابلیس نے اپنے آپ کو اشرف اور اعلیٰ سمجھ کر تکبر کیا، اور وہ یہ بھول گیا کہ اصل شرافت اور بزرگی جو ہے وہ اللہ کے ہاتھ میں ہے اور اللہ کا حکم ماننے میں ہے. وہ جس کو چاہے بڑا بنا دے، وہ جس کو چاہے چھوٹا بنا دے، وہ جس کو چاہے مٹی سے پیدا کرے، جس کو چاہے آگ سے، جس کو چاہے نور سے، یہ تو اس کی مرضی ہے، جو چاہے وہ کرے. تو بہرحال میری اور آپ کی حیثیت کیا ہے، خلقکم من تراب، تم سب کو مٹی سے پیدا کیا. ثم، پھر. اب آپ دیکھیے کہ یہاں پہ کیا ہے، ثم آ گیا. تو مٹی سے پیدا کرنے کے بعد ثم جو ہے وہ کیا بات بتاتا ہے، کس چیز کی طرف توجہ دلاتا ہے، کہ تمہاری حیثیت یا کیا ہے اور پھر تم کیا ہو گئے. ثم، پھر ایک کہانی ہے. ثم کیا ہے، غور و فکر کی دعوت دے رہا ہے. اذا یہاں پہ فجائیہ ہے، فجائیہ کا مطلب اچانک، جیسے نا اذن، اذا، آپ پہلے بھی کئی دفعہ پڑھ چکی ہیں، یہاں پہ بھی بار بار پڑھیں گی. تو معنی کیا ہے کہ اچانک، انتم بشرن، کہ پھر تم جو ہے وہ بشر بن جاتے ہو، اور یکا یک تم بشر ہو، اور بشر بن کے کرتے کیا ہو، تنتشرون، تم پھیلتے جا رہے ہو. بشر بننے کے بعد تم جو ہے وہ کیا کرتے ہو، کہ تم متفرق ہوتے جاتے ہو، منتشر ہونا، چلنا پھرنا. تو میری اور آپ کی حیثیت کیا ہے، مٹی، تراب، اور اللہ تعالیٰ نے تراب سے انسان بنایا. اب آپ دیکھیں کہ یہاں پہ اللہ رب العزت نے انسان کا لفظ استعمال نہیں کیا، وہ بھی تو کر سکتے تھے، بشر کا لفظ استعمال کیا. اور آپ کو یہ بات پتا ہے کہ انسان کے لیے، میرے اور آپ کے لیے، کبھی اللہ تعالیٰ جو ہے وہ انسان کا لفظ استعمال کرتے ہیں، کبھی آدم کا اور کبھی بشر کا، ہے نا. تو انسان کا لفظ اگر استعمال کیا جائے تو اس کے معنی کیا ہیں، کہ یہ بتانا مقصود ہے کہ ظاہر سے نظر آتا ہے، انس، محسوس کیا جانے والا، جس کا ادراک کیا جا سکے. پھر اگر جو ہے وہ یہ استعمال کیا جائے کہ آدم، تو اس کے معنی کیا ہے، کہ ملائم کے لیے یہ لفظ آتا ہے، اور موافقت رکھنے والا، ہے نا. اور بہرحال اس کے معنی جو ये जो स्किन होती है उसके लिए भी आता है ये आदम अदीमा। बशर जो है इसका लफ्ज जो यहाँ इस्तेमाल किया गया तो इसके मानी क्या है कि बुनियादी मानी किसी चीज का हुस्नो जमाल के साथ जहूर है। ये नहीं कहा कि आदम पैदा किया इंसान, कहीं ये भी हमें पता चलता है, लेकिन यहां पे खास तौर पे बशर जो कहा गया तो मानी इसके क्या है कि इंसान को जब बनाया तो हुस्नो जमाल के साथ बनाया, क्योंकि उंस के मानी क्या है कि बस जाहिर हो जाना, नजर आने वाली चीज इंसान जिसे आप उंस महसूस करते हैं। लेकिन बशरता इंसान की जिल्द की ऊपर की सतह को भी कहते हैं लवाहतुल लिल बशर, है ना, कि दोज़ख की आग जिल्द को जुलस कर स्याह कर देगी। और इसी से जैसे बशरुन अबशार इसके मानी क्या है कि इंसान की जिल्द जो है वो दूसरे जो चीजें हैं उनकी जिल्द के मुकाबले में खूबसूरत होती है। और वैसे भी बशारत के खुशखबरी सुनकर आपका चेहरा तमतमा उठे, तो अल्लाह ताला बताना ये चाहते हैं। और बशर वैसे भी ये इस्म जिन्स है, वाहे जमा मुजक्कर मुअन्नस सब के लिए यकसा इस्तेमाल होता है। और मानी क्या है कि अल्लाह रब्बुल इज्जत ने बशर को पैदा किया, और बशर का लफ्ज इस्तेमाल भी उस वक्त किया जाता है जब इंसान के तबई मादी पहलू को जाहिर करना मकसूद हो, और उसकी जिस्मानी बनावट भी, उसकी फितरी हाजतें, उसकी कमजोरियां सब का जिक्र करना मकसूद हो। तो गोया के अल्लाह ताला बताना ये चाहते हैं कि मैंने तुझे जज्बात का जो है तुझे जज्बात दिए, तुझे जिस्मानी तौर पर खूबसूरत बनाया, अच्छी खबर सुन के तेरा चेहरा तमतमा उठता है। तो मुख्तलिफ तू चीजों का जो है वो मुजस्सम है, इंसान तू भी अजीब है, मट्टी से तेरी इब्तदा हुई और फिर उसके बाद तेरा हाल क्या होता है, इजा अन तुम बशरुन के फिर तुम यका यक बशर हो। आप सोचे तो सही कि मट्टी से वजूद में आने वाला इंसान फिर एक मुकम्मल बशर बनकर खड़ा हो जाता है। और तन तशेरून फिर तुम फैलते हो, तन तशेरून जो है इसके क्या मानी है कि तुम फिर चलते फिरते हो। अब आप देखें कि फैलने के मानी या चलने फिरने के मानी कि इब्तदा में तो सिर्फ हजरत आदम अलैहिस्सलाम और बीबी हवा थे ना, फिर उससे एक पूरी मुल्की सतह पर बैनुल अक्वामी सतह पर आप गौर करें अब तक कितनी नस्लें पैदा हो चुकी हैं, कितने कबीले हैं, कितने इंसान हैं। तो गोया के इब्तदा थोड़ी सी फिर इतनी अक्सरियत हो गई कि अब तुम दुनिया के अंदर चलते फिरते हो। मुंतशिर का मतलब क्या है, फैल गए, कोई चीज मुंतशिर कर देना, इतनी ज्यादा तादाद में अब तुम हो गए कि तुम जो है वो इर्द गिर्द हर तरफ तुम फैल गए। तो मट्टी से पैदाइश और उसके बाद तुम इतनी कसीर तादाद में दुनिया में हो और फैलते जा रहे हो, तो ये क्या है, ये अल्लाह की बहुत बड़ी निशानी है इंसान एहसासात का, जज्बात का, ताकुल का, फिर उसके बाद तखय्युल का, बहुत सी चीजों का मजमुआ है, बहुत सी कुव्वतों से अल्लाह ताला ने इंसान को जो है वो नवाजा है। और उसके बाद क्या है कि आप देखें कि दो लोग मियां बीवी जब बनते हैं उसके बाद उनकी भी कितनी नस्ल हो जाती है, कितने खानदान वजूद में आ जाते हैं, कभी सोचें इस बात पर बैठकर। तो यहाँ पे भी कि इंसान बैठकर सोचे कि मट्टी से पैदा होने वाला बशर जो है फिर उसके बाद कहां से कहां तक जा पहुंचा, लाखों करोड़ों अरबों खरबों की तादाद में। मुंतशिरून तंतशिरून कि तुम जो है वो फैलते जा रहे हो। दूसरी निशानी जो है वो क्या है, वमिन आयातिही और उसकी निशानियों में से है और उसके कमालात में से है और उसके अजायबात में से है, अन खलक लकुम मिन अनफुसिकुम कि उसने पैदा किया तुमको तुम्हारे ही नफ्सों में से, तुम्हारी ही जिन्स में से, नफ्स की जमा अनफुस है तो तुम्हारी ही जिन्स में से पैदा किया तुम्हारे लिए क्या, अज़वाजन जोड़े, लितस्कुनु इलैहा ताकि तुम सुकून हासिल करो इसकी तरफ, وَجَعَلَ بَيْنَكُم مَّوَدَّةً وَرَحْمَةً, اور اس نے بنا دیے تمہارے درمیان, کیا چیز تمہارے درمیان بنائی, کیا چیز پیدا کی, مَوَدَّةً محبت, وَرَحْمَةً اور رحمت. اِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ, یقیناً اس میں بہت سی نشانیاں ہیں ان لوگوں کے لیے جو غور و فکر کرتے ہیں. تو آپ دیکھیے کہ یہاں پر جو ہے وہ خلقہ کا لفظ جو ہے وہ استعمال کیا گیا ہے, اور خلقہ جو ہے اس کے معنی کیا ہے, پیدا کرنا. اور پیدا کرنا اس کے لیے قرآن میں ہمیں برا ملتا ہے. برا نمبر ون ہے کسی چیز کو عدم سے وجود میں لانا, جیسے نا باری آپ سورت بقرہ میں پڑھ چکی ہیں, فقتلوا انفسکم ذالکم خیر لکم عند باریکم. دوسرا ہوتا ہے بدع با دال عین, پہلی بار بنانا کسی نمونے اور کسی نقل کے بغیر بنانا, انوکھی چیز بنانا, بدعت بھی اسی سے ہے, بدعت بھی اسی سے ہے. تو اللہ تعالیٰ نے جو ہے وہ یہاں پر نہ تو برا استعمال کیا نہ بدع استعمال کیا. اور تیسرا درجہ ہوتا ہے فطرا, تراش خراش کر خوبصورت بنانا, تو فطرا بھی استعمال نہیں کیا. چوتھا درجہ استعمال کیا اور وہ کیا ہے, خلقا, خلقا. تو خلقا جو ہے پھر اس کے اندر یہ ساری چیزیں ہیں کہ اللہ رب العزت نے, اے انسان تجھے پیدا کیا, گویا کہ عدم سے وجود میں لایا, بغیر کسی نمونے کے پیدا کیا, بدعا, اور پھر یہ کہ تراش خراش کر پیدا کیا, اور پھر خلقا. خلقا کیا ہے کہ گویا کہ تیار کیا, گویا کہ پہلے سے مادہ موجود ہے تو کوئی دوسری چیز جو ہے وہ ایجاد کی جائے. اور پھر خلق کا کے اندر تراش خراش بھی پائی جاتی ہے کیونکہ چوتھا درجہ ہے نا. اور لکم من انفسکم, تمہارے ہی نفسوں میں سے, اس کے معنی کیا ہیں کہ تمہاری جنس میں سے اللہ تعالی نے مرد کے لیے عورت کو, عورت کے لیے مرد کو پیدا کیا. زوج کے معنی جوڑے کے ہوتے ہیں. اب آپ دیکھیے کہ اللہ تعالی نے ایک ہی مادہ سے, ایک ہی جگہ سے جو غذا پیدا ہوئی, اس سے بچوں کی دو قسمیں بنا دی, جن کے اعضاء, ان کے جوارے, ان کی صورت, سیرت, ان کی عادت, ان کا اخلاق, ان کی خصلتیں, اس میں ایک نمایاں آپ کو جو ہے وہ امتیاز نظر آتا ہے, تفاوت نظر آتا ہے. تو یہ کیا ہے, یہ اللہ تعالیٰ کی کمال قدرت اور حکمت جو ہے نا, یہ اس کی نشانی ہے. یہ ہے یہاں پہ نشانی جس کی طرف متوجہ کیا جا رہا ہے کہ ایک نطفہ جس کی ابتدا مٹی, اسے جو ہے دو طرح کے بچے پیدا ہوتے ہیں, کچھ لڑکیاں ہوتی ہیں کچھ لڑکے پیدا ہوتے ہیں, دونوں کی جسمانی ساخت بھی مختلف ہے, دونوں کی عادتیں اتوار بھی, اور دونوں کے کام بھی مختلف ہیں, لیکن دونوں کے اندر تضاد تفاوت تو ہے, لیکن اس کے ساتھ ساتھ دونوں کے اندر موافقت بھی پائی جاتی ہے. یہ ہے اصل حکمت, دونوں ایک دوسرے سے مل کر مکمل ہوتے ہیں. جوڑا جیسے آپ کے, آپ کا جوتا ہے, دو جوتے ہوتے ہیں نا, ایک جوتے سے بات نہیں بنتی جب تک کہ دوسرا جوتا نہ ہو. جیسے دن ہے, دن سے بات نہیں بنتی جب تک کہ رات نہ ہو. جیسے کہ عورت ہے, جب تک مرد نہ ہو تو عورت مکمل نہیں ہوتی, جب تک عورت نہ ہو مرد مکمل نہیں ہوتا. دونوں ایک دوسرے کے لیے جو ہے وہ جوڑا ہے. اور یہاں پہ جو خاص بات بتائی وہ کیا ہے کہ انفسکم ازواجن, تمہارے نفسوں میں سے جوڑا بنایا. اور اگر اللہ تعالی جنوں میں سے مرد کو بیوی دے دیتا, یا آپ تھوڑی دیر کے لیے تصور کریں کہ ہمارا شوہر جو بشر ہے اس کی بجائے اگر جن ہوتا, پھر کیا ہوتا؟ آپ سوچیں اس بات پر. اور آپ دیکھیں کہ اگر ویسے ہی شوہر جن بن جائے, جن کا مطلب کیا ہوتا ہے, غصے میں آ جائے, اور جیسے ڈفرینٹ سا ایک رویہ ہو, یا عورت جو ہے وہ جنی بن جائے, ہے نا, ہر وقت جیسے جن کھاتے زیادہ ہے, جلدی کام کرتے ہیں, یا اور جو جنوں کی صفات خصوصیات ہیں, غور کرنا چاہیے نا اس بات پر.
हम करते हैं।
आप गौर करें इस बात पर, मैं तो वैसे अक्सर इस बात पे सोचती हूँ कि अल्लाह की कितनी बड़ी रहमत है, कितनी बड़ी निशानी है, कितनी बड़ी निशानी है कि तुम्हारे नफ्सों में से जोड़ा बनाया। और ये आयत वो आयत है जो अक्सर लोग शादी के कार्डों में लिखते हैं। आपने भी लिखी थी, आपके बेटे की जो शादी हुई तो उसके कार्ड पर भी थी, अक्सर लोग लिखते हैं। लेकिन क्या ये सिर्फ कार्डों पे लिखने के लिए है? इसका मानी समझना चाहिए, इसकी रूह को पाना चाहिए, इसको अपने अंदर जज्ब करना चाहिए कि इसका मतलब क्या है। ये अल्लाह की बहुत बड़ी निशानी है, इस पे गौर करना चाहिए, समझाना चाहिए एक दूसरे को कि तुम्हारे नफ्सों में से जोड़ा बनाया, जोड़ा बनाने का मकसद क्या है। ये जो निशानी है कि मर्द औरत के लिए है, औरत मर्द के लिए है, दोनों मिलकर फिर मुकम्मल तस्वीर बन जाती है एक मुआशरे की, ये तश्कील करते हैं। तो दो मकसद यहां पे बताए, पहला क्या है, लितस्कुनु इलैहा, ताकि तुम इसकी से जो है वो सुकून हासिल करो। अब आप देखिए कि दरअसल शादी का सबसे बड़ा मकसद जो है वो क्या है कि सुकून हासिल किया जाए। तो अब आप देखिए कि यहां पे खास तौर पे कहा जा रहा है कि इसने तुम्हारे लिए तुम्हारी जिंस में से तुम्हारी बीवियां बनाई, क्योंकि इलई हा हा की जमीर आई है ना, ताकि तुम औरतों से सुकून हासिल करो। तो ताकि जब शौहर बीवी के पास आए तो उसे बीवी के पास आकर सुकून मिले। अब मर्द की जितनी भी जरूरियात है औरत से, उस पर आप गौर करें, खाना खाना और कपड़े औरत होती है, या कपड़े स्त्री करती है, या उसके गमों का सहारा बनती है, या उसकी मुश्किलात को दूर करती है, या उसकी जिस्मानी जो जरूरत है वो औरत उसको पूरा करती है। आप सारी जरूरतों को एक एक करके सोचें उस पर। यहां पे अल्लाह ताला ने जरूरतों की तफसील नहीं बताई, यहां पे अल्लाह ताला ने मर्द और औरत के ताल्लुक की रूह बताई, उसकी मकसदियत बताई, उसका जो है वो निचोड़ बताया, और तमाम जरूरतों का निचोड़ गोया के अज़दवाजी जिंदगी का खुलासा बता दिया। और अज़दवाजी जिंदगी का खुलासा क्या है? सुकून और राहत कल्ब। जिस घर में ये मौजूद है वो अपनी तखलीक के मकसद में कामयाब है, वहां पे निकाह का मकसद पूरा होता है, यहां पे ये कल्बी सुकून ना हो, बाकी सब कुछ हो, तो वो अज़दवाजी जिंदगी के लिहाज से वो घर नाकाम है और ना मुराद है। अब आप देखें कि निकाह हो गया है, मेहर भी बहुत सा शोहर ने दे दिया, बीवी जो है खूबसूरत है, और बहुत से आपस में तोहफे तहाइफ कपड़े लेन देन सारा कुछ है। अब जो है वक्ती तौर पे जब भी जरूरत होती है शोहर अपनी ख्वाहिश भी बीवी के पास पूरी करता है, लेकिन बीवी रोटी भी पका के देती है, घर को भी साफ करती है, सारा कुछ है, लेकिन जो है सारी जरूरतें पूरी कर लेना, वक्ती ख्वाहिश भी पूरी कर लेना, लेकिन सुकून नहीं है, तो फिर शादी का मकसद पूरा नहीं हो रहा। ये बड़ी खूबसूरत आयत है जो मुझे भी और आपको भी, हर मर्द और हर औरत, हर शौहर और हर बीवी को गौर व फिक्र की दावत देती है कि रह रहे हैं सोसाइटी के सामने, हमें पता है कि ये लोग जो हैं ये मियां बीवी हैं, सारे काम हो रहे हैं, तो सारे काम तो जानवर भी करते हैं, नस्ल जारी रखते हैं, अपनी ख्वाहिश को जरूरत पड़ने पर पूरी करते हैं, और खाते पीते हैं, घर बनाते हैं। चिड़िया को देख ले बगैर घोंसले के कब रहती है ना, चींटी को देख ले बिल के बगैर कब रहते हैं, तो सारी, लेकिन अब वो इस बात का इजहार या इस बात का पता नहीं चलता कि वो सुकून से रह रहे हैं कि नहीं रह रहे। वो इंसान जो अशरफुल मखलूकात में से है, अल्लाह रब्बुल इज्जत ने यहां पर जो है अपनी जो बहुत बड़ी निशानी कहा, और वो निशानी क्या है कि मर्द औरत के पास जाए तो सुकून हासिल करे, जब वो जौज बन जाए, जब वो जोड़ा जोड़ा हो जाए, जब उनका निकाह हो जाए, तो औरत जब मर्द के पास जाए तो उसको जो है वो सुकून मिले, और ऐसा ना हो कि आपस में नफरत हो, आपस में वहशत हो, बल्कि क्या है कि आपस में सुकून होना चाहिए। जैसे बहुत सी लोग अपने जब मसले मसाइल बताते हैं तो कहते हैं कि बज़ाहिर जो है ठीक है वो मेरी जरूरतें पूरी करता है मेरा शौहर, लेकिन मोहब्बत नहीं है, मुझे अच्छा नहीं लगता, या ये कि बस वो अपनी अपने काम सारे मुझसे करवा लेता है, हत्ता कि अपनी ख्वाहिश भी पूरी कर लेता है, लेकिन उसको मेरा कोई एहसास नहीं है, हमारा आपस में वो सुकून का, कल्बी राहत का ताल्लुक नहीं है। बस ऐसे ही है जिंदगी, ऐसे ही गुजर गई इतने साल जिंदगी के ना, तो ये वाकई बड़ी अफसोस की बात है, मर्दों के लिए भी अफसोस की बात है और औरतों के लिए भी अफसोस की बात है, और वो असबाब तलाश करने चाहिए जिसकी वजह से घर का सुकून गारित हो जाता है। कहीं औरतों पे ज्यादा मुतालबात तो नहीं है, ना नुफका का ज्यादा मुतालबा, या बहुत सी और बाकी औरतों की देखा देखी, वो भी अपने घर में वो रीस करती हैं कि हमें ये चाहिए ये चाहिए ये चाहिए, या नशुक्री ज्यादा करती हैं शोहर को, कौन सी बातें हैं जो मेरी अच्छी नहीं लगती, मेरा ज्यादा बोलना ऐसा तो नहीं कि ये अच्छा नहीं लगता, या मेरा बाहर ज्यादा घूमना, या मेरा मॉल में जाना, या कुछ औरतों से ऐसी से मिलना जो वैसे बजाहिर कोई हर्ज नहीं है, बस मेरा शोहर पसंद नहीं करता, तो कोई बात नहीं, फिर मत मिलिए, मत मॉल में जाइए, मत ज्यादा घूमिए, हो सकता है फोन पर ज्यादा रहना पसंद ना होता हो, तो फोन पर ज्यादा नहीं रहना चाहिए, फिर हम फोन फिर क्यों करते हैं जब शोहर हमारे ड्यूटी पर गए हुए हैं, घर में मौजूद नहीं है, फिर हम अपने वो काम कर लें, अपने कामों को समेट लें, ऐसा तो नहीं कि हम बहुत से काम ऐसे करते हैं नेकी समझ के, लेकिन घर में जो है वो घर के हालात मुतासिर होते चले जाते हैं। तो क्या है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की उस बात को याद रखना चाहिए कि अल्लाह रब्बुल इज्जत के प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने क्या बात फरमाई कि अगर अल्लाह किसी को सजदे का हुक्म देता, अपने सिवा किसी को सजदे का हुक्म देता तो किसे देता, बीवी से कहता कि वो शौहर को सजदा करे। इसका ये नहीं मतलब कि सजदे का हुक्म दे दिया, बाज मर्द इसको गलत मानी देते हैं कि जी हमारे लिए तो सजदे का हुक्म दे दिया गया, ये एक मिसाल के जरिए बताया गया कि एक औरत पर मर्द के बहुत से हुकूक हैं, बहुत सी जिम्मेदारियां हैं, तो औरत को कोशिश करनी चाहिए कि वो अपने मर्द को खुश करे, और खुश करने के लिए जो भी तरीके हो सकते हैं, जो भी मसनून तरीके और अंदाज हो सकते हैं, लेकिन अगर वो अल्लाह की नाफरमानी का हुक्म देता है, जाहिर है वो तो नहीं माना जा सकता, वो किसी का भी माना नहीं जा सकता। और कोई कहता है कि मर्द के दिल के अंदर जाने का रास्ता मुंह के जरिए है, मुंह से होकर फिर मेदे तक पहुंचता है, क्या है कि अच्छे अच्छे खाने पकाएं। कोई कहता है कि मर्द के लिए जो है वो घर की सफाई, बाज मर्दों को घर की सफाई बहुत अच्छी लगती है, और वैसे सफाई निस्र ईमान है, अल्लाह को राजी करने के लिए घर साफ रखना ही चाहिए, लेकिन घर में चीजें उलझी हुई हैं, बेतरतीब है, बिखरी हुई है, तो शोहर का मूड खराब हो जाता है, तो फिर मेरा घर क्यों बेतरतीब हो, अल्लाह को भी राजी करो और अपने शोहर को भी राजी करो, और बड़ा सुकून होता है, और वैसे भी पढ़ाई नहीं होती, कोई काम नहीं होता, हत्ता कि चाय का एक कप पी ना होना वो पिया नहीं जाता, जब सब चीजें बिखरी हुई है, दिल चाहता सारी चीजें सिमटी हो, फिर मैं चाय का बैठ के सुकून से एक कप पीऊँ अगर पीना है तो, या एक फोन करना है तो इस बात की समझ नहीं आती कि सब चीजें बिखरी हुई हैं, घर बेतरतीब है, लिहाफ तक बिस्तर से उठाया नहीं है, चाय का कप बाज घरों में, बाज कमरों में, हर कमरे में जाए तो गिलास कप चम्मच रात की प्लेट पड़ी हुई है, किसी बच्चे ने खाई है, शोर ने, ठीक है हमें सबको एजुकेट करना चाहिए, लेकिन खुद भी उसको समेटा समेटी में अपना वक्त लगाना चाहिए, घर को एक जो है वो जन्नत का नमूना बनाने की कोशिश करनी, जो कोशिशों में कमी नहीं करनी चाहिए, और सफाई घर की देख के शोहर का मूड बड़ा अच्छा हो जाता है। फिर बाद शोहर पसंद करते हैं, वो ये कहते हैं कि मैं तुमसे ज्यादा मुतालबात नहीं करता, मैं ये चाहता हूं कि बस जब मैं घर आऊं ना तो तुम ठीक ठाक हो, क्या मतलब है इसका, क्या आप भी फतो ना बनी हुई हो, दुपट्टा रेड रंग का है और शलवार नीले रंग की है और कमीज सफेद रंग की है, बाहर निकलते हैं तो खूब तैयार होते हैं, और शोहर और बच्चे पूछते हैं खैर है, खैर है भाई कहाँ जा रही हो, मेकअप भी कर लेते हैं, लेकिन शोहर जो जिसके लिए तैयार होना चाहिए, जिसके लिए बनना संवरना चाहिए, उसके लिए मेरे मेरे पास भी और आपके पास फुर्सत नहीं होती। मैं आपको नहीं कह रही, मैं अपने आप को भी कह रही हूं, हम सब इस कश्ती के मुसाफिर हैं, तो क्या करना चाहिए, इबादत समझ कर अपने आप को तैयार करना चाहिए कि मेरा शौहर जो है उसका घर दिल लगेगा, वो सोचेगा कि मेरी बीवी घर में तैयार है, खाना पकाया है और मेरा इंतजार कर रही है। बाद शौहर ये पसंद करते हैं मिलकर खाना खाया जाए, लेकिन मैं हूं कि मैं चाहती हूँ कि बस मैं रोटी पकाती चली जाती हूँ, कि अच्छा आप गर्म गर्म खाएं, बच्चों को भी दे लूं, वो फिर अकेला ही खाकर उठ जाता है ना। तो बहरहाल بہت سے مطالبات ہو سکتے ہیں. بعض عورتوں کو مل کے جا کے رہنے کی بہت عادت ہوتی ہے. میں یہ نہیں کہتی اب مل کے مت جائیں یا میں نہ جاؤں, ضرور جانا چاہیے, شوہر خود اجازت دیتے ہیں, پسند کرتے ہیں, لیکن اب اپنے گھر آ گئے نا تو غیر ضروری جانا اور بار بار پیچھے کی طرف دیکھنا, پھر بیٹیوں کو اپنے گھروں میں دل لگا لینا چاہیے, اور اپنے جو گھر کے مسئلے مسائل ہیں وہ اپنے پیچھے والوں کو جو ہے نا ہر وقت نہیں بتاتے چاہیے. بعض گھر برباد ہو جاتے ہیں اس وجہ سے کہ چھوٹی سی بات فوراً امی کو فون کر دیا, فوراً آتے جاتے کے ہاتھ میسج بھیج دیا. گھر والے بڑے پریشان ہوتے ہیں, ماں باپ بڑے پریشان ہوتے ہیں. اب آپ ماشاءاللہ سمجھدار ہیں, بڑے ہو گئے ہیں, آپ جو ہے وہ ہنسنا جینا مسکرانا زندگی گزارنا سیکھیں. اے شمع تیری عمر طبعی ہے ایک رات, ہنس کر گزار دے اسے یا رو کر گزار دے تو. بہرحال یہ لمبی کہانی ہے, میرا اس وقت یہ ٹاپک نہیں ہے, لیکن بات یہ ہے کہ گھر تو بہت سے ہیں لیکن اب سکون نہیں ملتا گھروں میں, بڑے مسائل ہیں گھروں میں. تو یہ نا آپ کا ہوم ورک ہے, آپ اس کو نوٹ کریں کہ ایک تو یہ کہ گھروں میں سکون نہ ہونے کی کیا وجہ ہے, کون سی وجوہات ہیں. آپ کوئی سے 10 گھر تلاش کریں, اور 10 نہیں ہزاروں گھر اب ایسے آپ کے پاس ہوں گے, سامنے ہیں. اب اپنے قریب سے اپنے گھر سے شروع کریں اور 10 گھر, اور دیکھیں کہ اس گھر میں جو سکون نہیں ہے یا لڑائی کی آواز آتی ہے روز, برتنوں کے کھنکنے کی آواز, یا شوہر کہتا ہے چلی جا نکل جا گھر سے, یا بیوی کہتی ہے کہ دے دو مجھے طلاق, یا یہ کہ طلاقیں عام ہو رہی ہیں, تو یہ تو آپ نا وجوہات تلاش کریں, اس بات کی اسباب تلاش کریں کہ گھروں میں سکون نہ ہونے کی کیا وجہ ہے. بظاہر میاں بیوی ہیں لیکن گھر میں سکون نہیں ہے, دونوں ایک طرف منہ کر کے سوتا ہے, ایک دوسری طرف منہ کر کے سوتی ہے نا. تو ایک گھر کے اندر رہ کر دونوں اجنبی ہیں, گویا کہ دو چھتوں کے نیچے ہیں. تو اس کے اسباب تلاش کریں, کیوں, تاکہ میں اور آپ اپنے گھر کو جنت بنا سکیں. اور دوسری بات, ہمارے گھروں میں بیٹیاں ہیں, ہمارے گھروں میں بیٹوں کی بہویں بیویاں آئیں گی, ہماری بہویں آئیں گی, اور ہمیں تو ایک رول ماڈل بننا ہے. میرا گھر پرسکون نہیں ہوگا, میں دوسروں کے گھروں میں کیسے اچھے مشورے دے سکتی ہوں, ہے نا. تو کیا اور پھر آپ دیکھیں کہ طلاق سے بچایا جائے. اس وقت سوسائٹی میں مسلمانوں کے اندر بھی طلاق کا ریشو بہت تیزی سے بڑھ رہا ہے, چھوٹی چھوٹی باتوں پر. تو ان کو اپنی انا کا اور اپنی عزت کا مسئلہ نہیں بنانا چاہیے. وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا, اور اس کی نشانیوں میں سے یہ ہے کہ اس نے تمہارے لیے تمہاری ہی جنس میں سے بیویاں بنائی, ہے نا. تو سوچنا ہے, نشانی ہے تو پھر میں کیوں نہیں, میرا گھر کیوں نہیں نشانی بن رہا نا. ایسے ہی نہ گزر جائیں, ایسے ہی نہ رویا دھویا کریں, ایسے ہی نہ پریشان ہوا کریں, ایسے ہی نہ شکوے کیا کریں. نہیں, آئیے اپنے گھر کے اپنے گھر کو جنت کا نمونہ بنائیں, آئیے اپنے گھر میں سکون جو ہے اس کو پیدا کریں. اور میرا اور آپ کا وجود کیوں بے سکونی اور بے اطمینانی اور لڑائی کا ذریعہ بنے, کیوں میں اور آپ وہ کیوں ہوں, میرا اور آپ کا وہ تن اور من اور دھن اور قلب اور دل وہ کیوں ہو. میری وجہ سے بہت سی باتیں چھوڑ دینی چاہیے, چھوٹی چھوٹی بہت سی باتیں آپ تلاش کریں گی, اور آپ کا یہ ہوم ورک ہے کہ گھر کی بے سکونی کی وجہ کیا ہے اور سکون کیسے گھر میں آ سکتا ہے, اور اپنے عمل کے اصول بھی آپ نے لکھنے ہیں. اور آپ اس بات سے پریشان نہ ہوا کریں کہ ہوم ورک زیادہ مل جاتا ہے, میں زیادہ ہوم ورک نہیں دیتی, بلکہ کیا ہے کہ قرآن کی آیتوں کی روح کو پانے کے لیے, ان کی مقصدیت کو پانے کے لیے سوچ بچار کی دعوت دیتی ہوں اپنے آپ کو بھی اور آپ کو بھی, لیکن آپ کی ہوم اسائنمنٹ میں پھر اس کو ہم شامل کر دیں گے. یہ اصل میں تو پیپر آؤٹ کر دیتی ہوں کہ پیپر میں یہ سوال بھی آئے گا. آپ کو تو مشکور ہونا چاہیے کہ پیپر آؤٹ ہو گیا, ایک سوال پہلے ہی پتا چل گیا. 21ویں پارے کی جب ہوم اسائنمنٹ آئے گی اس میں یہ سوال آئے گا, تو اس کو ابھی سے حل کر سکتے ہیں آپ. بے شک مجھے جمع نہ کروائیں, ہوم اسائنمنٹ میں جمع کرائیے گا. اچھا پھر کیا کہا, وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً. دوسرا مقصد کیا بتایا, کہ تمہارے درمیان مودت اور رحمت رکھ دی. اب آپ دیکھیے, بینکم تمہارے درمیان, کس کے درمیان, میاں اور بیوی کے درمیان مودت بھی رکھ دی اور رحمت بھی رکھ دی. تو یہ یہاں پر جو مودت استعمال کیا گیا ہے اس کا کیا مادہ ہے, دال, اور یہ کہتے ہیں محبت کو. اچھا اب آپ دیکھیں کہ اللہ چاہتا تو ہب بھی ہوب بھی تو یہاں پہ استعمال کر سکتا تھا نا, ہوم کیوں نہیں کیا, وہ پہلا درجہ ہے, خوب کیا ہوتا ہے کہ آپ کسی چیز کو اچھا سمجھتے ہیں، اس کا ارادہ کرتے ہیں، اس کو چاہتے ہیں اور اس کے حاصل کرنے میں حکمت سے کام لیتے ہیں. عورت ہے، اولاد ہے، مال ہے، زیور ہے، گھر ہے، بہت سی چیزیں ہیں. آپ دیکھتے ہیں، آپ اس کو پسند کرتے ہیں، پھر حاصل کرنے کے بارے میں سوچنے لگتے ہیں. پھر دوسرا درجہ کیا ہے کہ ود. ود کیا ہے؟ کسی چیز کی تمنا کرنا، دوستی کرنا، محبت کرنا. اور کبھی یہ لفظ صرف چاہنے کے لیے آتا ہے، کبھی تمنا کے لیے، اور اصل میں یہ انتہائی محبت کو کہتے ہیں. حب نہیں ہے بلکہ ود ہے. جیسے آپ دیکھیں کہ مودت، یہاں پہ مودت ہے نا، تو یہ باہمی محبت ہوتی ہے. آپ میں بھی محبت ہے، آپ کے شوہر میں بھی محبت ہونی چاہیے. شوہر میں محبت ہے تو بیوی میں بھی محبت ہونی چاہیے. یعنی ٹو وے ٹریفک ہے مودت. باہمی جو ہے وہ پیار و محبت اور شفقت کا معاملہ ہونا چاہیے. اور اللہ کی یہ صفت ہے، اِنَّ رَبِّ رَحِيمٌ وَدُودٌ، ہے نا، کہ بے شک میرا رب جو ہے بہت رحم کرنے والا اور محبت کرنے والا ہے. تو ودود بہت محبت کرنے والا، اور ود پیار و محبت. تو محبت کے معنی میں یہ استعمال ہوا ہے، تو یہ حب کا دوسرا درجہ ہے. تو معنی کیا ہے کہ اللہ تعالیٰ نے آپس میں تمہارے لیے مودت دے دی. یہ جو مودت ہے، محبت ہے، مفسرین کہتے ہیں کہ یہاں اس سے مراد سیکشوال لو ہے، جنسی محبت ہے. مرد اور عورت کے اندر اللہ تعالیٰ نے یہ جو کشش ہے جنس کی، جنسی، یہ رکھ دی. اس سب سے پہلے یہ ایک محرک بنتی ہے آپس میں ایک دوسرے کے قریب ہونے کا. اور یہ جو فطری طور پر انسان کے اندر یہ جو جنسی خواہش پائی جاتی ہے، تو مرد کو بیوی سے اور بیوی کو اپنے شوہر سے وہ چشمہ کیے رکھتی ہے. کیا ہوتا ہے کہ دونوں ایک دوسرے کے بغیر رہ نہیں سکتے، دونوں ایک دوسرے کی جنسی خواہش جو ہے وہ اس کو پورا کرتے ہیں، ہے نا. اور کیسے نہ پورا کریں؟ اس لیے کہ اللہ تعالیٰ نے انسان کی فطرت کے اندر یہ خواہش جو ہے وہ رکھ دی ہے، فطرت کے اندر. اور آپ کو پتہ ہی ہے کہ اسلام میں یہ جو خواہش ہے، اس کو ایسے ہی گرل فرینڈ اور بوائے فرینڈ کے ذریعے، یا ایسے ہی جو ہے اس کو پورا کرنا کپل کے ذریعے، وہ نہیں، بلکہ کیا، نکاح کے ذریعے جو ہے وہ اس کو پورا کرنا ہے. اور اللہ تعالیٰ کہتے ہیں کہ یہ محبت جو ہے میں نے تمہارے لیے رکھ دی ہے. تو بات ایک معنی اس کے کیا ہیں کہ لوگ اس کو جو ہے وہ جنسی محبت کے معنی میں لیتے ہیں. دوسرے معنی کیا ہیں کہ ویسے ہی محبت. کیسے محبت؟ آپ دیکھیں کہ دو اجنبی لوگ ہوتے ہیں، دیکھا بھی نہیں ہوتا. اور یہ پہلے کی کہانیاں تھی، اب تو شادی سے پہلے بہت کچھ لوگ کرنا چاہتے ہیں. اب تو دنیا بہت آگے نکل گئی، جو ہمارے لیے ایک المیہ ہے، لمحہ فکریہ ہے، ہمیں اس پہ سوچنا چاہیے. تو اللہ تعالیٰ نے ازدواجی زندگی کا مقصد جو سکون ہے، اس کو حاصل کرنے کے لیے باہمی الفت اور محبت پیدا کر دی. اور محبت جو ہے وہ کیا ہے؟ تاکہ جنسی خواہش جو ہے وہ انسان کے اندر رکھی، تاکہ انسان جو ہے فطری اپنی خواہش کو ایک دوسرے کے ساتھ جو ہے وہ پورا کر سکے، ایک دوسرے کو چاہے. چاہنا محبت کرنا. اچھا، یہ مودت کا تعلق، جو یہ کہتے ہیں نا کہ یہ جنسی محبت ہے، تو وہ کہتے ہیں کہ اس کا تعلق جوانی سے ہے، وہ اس کو جنسی اس میں لیتے ہیں. دوسرے اس کے معنی کہتے ہیں کہ عام محبت، کہ اجنبی تھے، بس دو بول بولے ہیں، دستخط ہوئے ہیں اور آپس میں جو ہے وہ ایک دوسرے سے پیار کرتے ہیں، ایسے لگتا ہے کہ بہت عرصے سے ایک دوسرے کو جانتے تھے نا. اور بعض اوقات آپ دیکھیں کہ کبھی آپ بیٹھ کر اکیلے سوچیں کہ میرے شوہر کی شکل کیسی ہے، یا شوہر سوچے میری بیوی کی شکل کیسی ہے. تو کہتے ہیں صورت ایک دن اور سیرت ساری زندگی. ایک آدھ دفعہ کے بعد پھر آپ سوچتے ہی نہیں ہیں، قد چھوٹا ہے، چہرہ کیسا ہے، آنکھیں کیسی ہیں، وہ جھیل جیسی ہیں کہ نہیں، ہونٹ گلاب کی پنکھڑی بنے کہ نہیں. سب باتیں بس چند وقتی ہوتی ہے، پھر اس کے بعد تو یہی کہ اخلاق، عادت، مزاج، آپس میں گھل مل کر محبت کے ساتھ لوگ رہتے ہیں. تو کیا ہے؟ یہ محبت ہے. आपस में शौहर बीवी से मोहब्बत करता है, सारा वक्त मेहनत करता है, बीवी शौहर से मोहब्बत करती है, सारा दिन थकी हुई हो, घर के काम करेगी, ग्रोसरी भी करेगी, और मोहब्बत का ये हाल है अक्सर शौहर साथ बैठे होते हैं, बीवी गाड़ी चला रही होती है, कहती है थका हुआ आया है जॉब करके ना, है ना, तो मोहब्बत है ना आपस में, बहरहाल आपस में मोहब्बत से चलाएं तो कोई हर्ज नहीं है, वैसे तो मर्द ही चलाएं तो अच्छा लगता है। अच्छा दूसरा है, यानी गोया के आम मोहब्बत भी मुराद है इसे। दूसरा है रहमत लफ्ज, दूसरा लफ्ज जो यहाँ पे इस्तेमाल हुआ वो है रहमत। रहमत से मुराद क्या है? रूहानी ताल्लुक। ये जो रूहानी ताल्लुक है ना, ये अज़दवाजी जिंदगी में बतदरीज उभरता है, फौरन नहीं। क्या होता है कि आहिस्ता आहिस्ता ये परवान चढ़ता है, फिर मियां बीवी एक दूसरे के खैरखा, हमदर्द, गमखार और शरीके रंजो राहत बन जाते हैं। रहमत तो तरफेन के अंदर जो एक मोहब्बत की मुद्दत की ख्वाहिश होती है और दूसरी जो है वो रहमत और तरहम की ख्वाहिश होती है, तो आहिस्ता आहिस्ता ये परवान चढ़ते चले जाते हैं। तो यहाँ पे अल्लाह ताला ने क्या बताया कि मैंने जो है ये इस मकसद को, सुकून के मकसद को हासिल करने के लिए मैंने तुम्हें जो है वो मोहब्बत भी तुम्हारे अंदर रख दी और रहमत भी रख दी। तो जो ये कहते हैं कि मोहब्बत से मुराद जिनसी मोहब्बत है, वो कहते हैं कि जवानी में होती है जिनसी मोहब्बत, फिर जब थोड़ा वक्त गुजर जाता है तो फिर उसके बाद क्या होता है कि बुढ़ापे में रहमत बन जाती है। अब जिनसी ख्वाहिश खत्म हो गई है, जिनसी ख्वाहिश नहीं है, लेकिन फिर भी दोनों बूढ़ा और बुढ़िया है, दोनों बूढ़े हैं पर एक दूसरे के बगैर रह नहीं सकते। बुढ़ापे में भी शौहर इजाजत नहीं देता कि अब तुम चली जाओ इधर उधर के, बस मैं तुम्हारे बगैर रह नहीं सकता, या ये कि खाना नहीं खाना, खाना पका दिया आपने रख दिया, आप कहीं चले गए हैं और अब ये कि इंतजार हो रहा है कि मैंने सोचा कि आएंगे तो खाना खाएंगे। और आप देखें कि बाज़ औक़ात घर भरा हुआ है, सब घर में मौजूद है, लेकिन वालिद मोहतरम भी घर आए तो कहते हैं बच्चों तुम्हारी माँ किधर है, अच्छा तुम्हारी माँ किधर है, लगता है घर के अंदर रौनक ही नहीं है ना, तो फौरन माँ को की तलाश शुरू हो जाएगी, अच्छा पड़ोस में चलो उसको बुला लाओ, और अच्छा वो भागी भागी आती है माँ तो कहते हैं कोई काम तो नहीं था, वैसे ही मैंने कहा तुम घर आ जाओ, भाई घर आ जाओ, तुम्हारा इंतजार कर रहा था, है ना। तो क्या है, ये रहमत है। तो अल्लाह रब्बुल इज्जत जो है वो क्या बताते हैं कि मुस्तकिल रफाकत का जो रिश्ता है वो ऐसा है कि दो मुख्तलिफ माहौलों में पले हुए लोग, दो मुख्तलिफ मिजाज रखने वाले, आदतें रखने वाले और खानदानी रस्म और रवाज, कदरें वैल्यूज भी मुख्तलिफ हैं, लेकिन जब एक बंधन में बन जाते हैं तो फिर मोहब्बत भी हो जाती है और फिर एक दूसरे के लिए रहीम और शफीक बन जाते हैं। तो अल्लाह ताला क्या बताना चाहते हैं कि ये मेरी रहमत है, ये मेरी निशानी है, ये अल्लाह की कुदरत की बड़ी खूबसूरत निशानी है। तो इस पर क्या करो, गौर व फिक्र करो। अब जिनसी जज्बात खत्म भी हैं लेकिन आपस में रहमत के जज्बात हैं। खुद बूढ़ी औरत से कुछ नहीं होता लेकिन एक दूसरे का ख्याल रख रहे हैं, एक दूसरे को कभी आप देखें, कभी मॉल में यहाँ पे जाके देखें या घरों के अंदर भी देखें, एक दूसरे को पकड़ कर ले जा रहे हैं, उसके लिए चाय बना रहे हैं, उसको कपड़े दे रहे हैं या इस्त्री कर रहे हैं, एक दूसरे के लिए और ज्यादा एक दूसरे के रफीक, मुअन्नस, गमखार बन जाते हैं। तो ये क्या है, ये अल्लाह की निशानी है, ऐसे ही नहीं। तो अल्लाह ताला से ना दुआ मांगनी चाहिए, अल्लाहुम्मा अल्लिफ बैना कुलूबिना व असलिह ज़ाता बैनिना, अल्लाह हमें मोहब्बत डाल दे और हमारे जो ताल्लुकात हैं उनको आपस में जोड़ दे। एक दफा मैं उमरे पे गई, बहरीन की बात है, और एक औरत ने मुझे दुआ बताई, कहने लगी कि हर कोई अपनी अपनी दुआएं बता रहा था, हम भी बताते हैं, तो कहने लगी कि मेरी बेटी के लिए दुआ करना कि उसका शौहर उससे मोहब्बत करने लगे। तो उस वक्त इतनी समझ नहीं थी जाहिर है, तो ये भी दुआ मांगने की है, जैसे ये पता था कि मोहब्बत तो हो ही जाती है ना, तो हम लेकिन अब उस जब उस औरत ने ये कहा तो उसके बाद से आज तक मुझे ये बात कभी भूलती नहीं है, मुझे बहुत अच्छी ये दुआ लगती है कि अल्लाह से ये दुआ करना कि अल्लाह मुझे उसकी मोहब्बत है, उसको मेरी मोहब्बत है, अल्लाहुम्मा अल्लिफ बैना कुलूबिना व असलिह ज़ाता बैनिना, वैसे ही लंबी दुआ है, उसका ये एक हिस्सा है। तो क्या है, इन्ना फी ज़ालिका लआयतिल लिक़ौमिन यतफक्करून, यकीनन इसमें बहुत सी निशानियां हैं उन लोगों के लिए जो गौर व फिक्र करते हैं। फिर आप देखिए कि तीसरी निशानी क्या है, वमिन आयातिही اور اس کی نشانیوں میں سے ہے خلق السماوات والارض، آسمانوں اور زمین کی پیدائش. تو اس سے پھر کیا مراد ہے کہ بنانا یعنی باری بھی، پھر اس کے بعد جو ہے پھر اس کی جو ہے وہ بدا، بدا بھی اس میں شامل ہے، پھر اس کے بعد اس کے اندر فطرہ بھی شامل ہے، ہے نا، اور پھر اس کے بعد کیا ہے کہ خلق. تو اللہ تعالیٰ کی نشانیوں میں سے ہے کیا؟ آسمانوں کا بنانا اور زمین کا. تو زمین اور آسمان کی پیدائش یہ بھی اللہ تعالیٰ کی بہت بڑی نشانی ہے کہ کچھ بھی نہیں تھا لیکن اللہ تعالیٰ نے جو ہے ان کو جو ہے وہ پیدا کیا. اللہ تعالیٰ اپنی یہ چیزیں جو ہیں اس کو وجود میں لایا، آسمان و زمین کی تخلیق. پھر اس کے بعد کیا ہے؟ واختلاف السنتکم، اور تمہاری زبانوں کا اختلاف. کیا مطلب ہے کہ انسان، آپ دیکھیں پیچھے کہا تھا کہ مٹی سے تراب سے پیدا کیا پھر تم بشر بن گئے، اور تم تنتشرون، تم پھیل گئے، اور دنیا میں جو ہے ہر طرف اب انسان انسان نظر آتا ہے، اب کہیں چلے جائیں اور حال کیا ہوتا ہے کہ مختلف رنگ ہیں، مختلف نسلیں ہیں، مختلف قبیلے ہیں، اور مختلف قد ہیں، مختلف بولیاں بولتے ہیں، لہجے مختلف ہیں. تو کیا ہے کہ تمہاری زبانوں کا اختلاف. تو گویا کہ ایک مٹی سے پیدا ہونے والے، اس کے بعد جو ہے ظاہری طور پر دیکھیں زبان سب کے پاس ایک ہی ہوتی ہے، یہ جو گوشت کا لوتھڑا ہے نا سب کے پاس ایک زبان ہوتی ہے، منہ بھی ایک ہی ہوتا ہے، بظاہر آپ دیکھیں تو کوئی خاص فرق اس میں نہیں ہوتا، دماغ بھی ایک ہی سب کو ملتا ہے، ہاتھ پاؤں باقی جسم ایک ہی ہے، لیکن زمین کے مختلف حصوں میں تمہاری زبانیں مختلف ہیں. ایک ہی زبان بولنے والے جو مختلف علاقوں میں رہتے ہیں، مختلف شہروں میں، مختلف بستیوں میں رہتے ہیں، ان کی بولیاں مختلف ہیں. مثلا آپ پنجابی کو دیکھ لیں، جو جیلم سائڈ پر پنجابی بولتے ہیں جو پنڈی سائڈ پر ان کی مختلف ہے، جو سرگودا کی طرف بولتے ہیں ان کی مختلف ہے، فیصل آباد کا علاقہ لے لے تو مختلف ہے، آپ گجرات گجراوالا سائڈ پہ چلے جائیں سیالکوٹ تو یہ مختلف ہے، آپ ملتان سائڈ پر آ جائیں ڈیرہ غازی خان کی طرف تو یہ مختلف ہے. تو ڈفرینٹ بولیاں بولتے ہیں، لہجہ تلفظ طرز گفتگو مختلف ہے، ہے نا. تو کیا ہے یہ اختلاف؟ زبانوں کا اختلاف. آپ انگلش کو دیکھ لیں، آپ یہاں پہ رہتی ہیں، آپ انگلش کی مثال بہترین ہے. برٹش انگلش مختلف ہے، امریکن انگلش مختلف ہے، ایکسنٹ ہے نا. اب آپ دیکھیں شیڈول، شیڈول یہ لفظ ہے اسکیجول، تو اسکیجول کون بولتا ہے؟ امریکن. اور شیڈول کون بولتا ہے؟ برطانیہ. اسپیلنگ دونوں کے ایک ہی ہیں، ہے نا. تو اور ویسے بھی ایکسنٹ برٹش بالکل مختلف ہے اور امریکن بالکل مختلف ہے. تو اس سے کیا بات پتا چلتی ہے کہ یہ اللہ کی ایک نشانی ہے، یہ کوئی عام بات نہیں ہے، یہ لب و لہجے کا اختلاف، زبانوں کا اختلاف. اور آپ زبانیں دیکھیں دنیا میں کتنی زبانیں ہیں، اور آج کے اس دور میں جو بائی لینگویل ہوتے ہیں یا جو زیادہ زبانیں جانتے ہیں، مثلا اگر آپ کو صرف انگلش آتی ہے تو آپ کو $14 پر آور پہ جاب مل رہی ہے. اگر آپ کہتے ہیں کہ نہیں مجھے ساتھ میں کیا آتا ہے فرینچ بھی آتی ہے، تو 14 کے فوراً 24 ہو جائیں گے، $28 ہو جائیں گے، دو زبانیں آتی ہیں. ابھی میری پچھلے دنوں ایک عورت سے ملاقات ہوئی تو کہتی کہ میں اپنی بچی کو چاہتی ہوں کہ میں فرینچ اسکول میں داخل کروا دوں. تو میں نے پوچھا کہ کیوں؟ کہنے لگی میں اس لیے داخل کروانا چاہتی ہوں کہ بعد میں جب جاب ملتی ہے نا، تو جو صرف انگلش جانتا ہے اس کو جو جاب ملتی ہے، جو پے ملتی ہے، اور جو یہ فرینچ بھی جانتا ہے اس کو اس سے ڈبل جاب، ڈبل اس کی پے ہوتی ہے. اسی طرح آپ امریکہ میں چلے جائیں تو وہاں پہ کیا بولا جاتا ہے فرینچ کی بجائے؟ اسپینش. تو اسپینش جو ہے انگلش کے ساتھ جو بڑی وہاں کی خاص زبان ہے، تو جو فرینچ جانتا ہے یہاں پہ یا امریکہ کی طرف جو ہے وہ اسپینش جانتا ہے، تو اس کی تنخواہ زیادہ ہوتی ہے جو صرف انگلش جانتا ہے. تو ہم کیا کرتے ہیں، ہم ان چیزوں سے دنیا کے فائدے لیتے چلے جاتے ہیں، لیکن یہ کیا ہے؟ یہ اللہ کی بہت بڑی نشانی ہے، اس پہ غور و فکر کرنا چاہیے. واختلاف السناتکم. تو اور تیسری بات کیا کہی؟ وہ الوانکم، اور تمہارے رنگوں کا اختلاف. تو آپ اس کو کیسے پڑھیں گی؟ واختلاف الوانکم، تمہارے رنگوں کا اختلاف. اب آپ دیکھیں کہ مٹی ایک ہے، بناوٹ جو ہے اس کا فارمولہ بھی ایک ہے، ایک ہی ماں کے پیٹ سے جو ہے وہ بچے بن کر ڈھل کر ایک کارخانے سے باہر نکلتے ہیں، لیکن رنگ میں فرق ہے، एक ही माँ बाप के दो बेटों का या जो बच्चे हैं उनका रंग बिल्कुल मुख्तलिफ होता है, शेड फर्क है। अब हो सकता है कि सब सफेद हों लेकिन सफेदी के शेड में फर्क होगा, हो सकता है सब ब्राउन हो लेकिन ब्राउन के शेड में फर्क होगा, हो सकता है सब जो है वो ब्लैक हो लेकिन ब्लैक के शेड में फर्क होगा। तो क्या है, बहुत वैरायटी है। और आप देखें कि सिर्फ इंसानों का रंग जो है उसमें वैरायटी नहीं है, जानवरों का रंग देख लें। आपने अभी दुम्बे जिबा किए है ना, ईद गुजरी, मुख्तलिफ रंग के दुम्बे और एक रंग के अंदर भी कई रंग हैं। फिर आप देखें कि आप हैवानों को छोड़े, आप नबातात को जरा देखें, जमीन में से नबातात निकलती है, रंग मुख्तलिफ है। आप गुलाब के फूलों को देख ले, कितने रंग हैं, कहीं गुलाब का सुर्ख फूल है, कहीं सफेद है, कहीं पीला है, कहीं गुलाबी है, रंगा रंग, बड़ा तनवो है, जबरदस्त वैरायटी है। आप पत्तों को देख ले, पत्तों का रंग, इतने खूबसूरत पत्ते कभी पाकिस्तान में नहीं देखे थे जो अमेरिका में और यहाँ कनाडा में आके देखने का इत्तफाक हुआ। और फूलों की बहार तो देखते ही हैं लेकिन जब ये रंग चेंज होते हैं दरख्तों के पत्तों के तो क्या कहते हैं इसे, फॉल सीजन। तो उसमें आप कभी निकलकर पत्तों का रंग देखें, ऐसे लगता है फूलों की तरह है, बड़ा खूबसूरत लगता है। तो क्या करें, इस आयत की तिलावत करें और ऐसी आयतें जिसमें अल्लाह ताला कहते हैं अलम यसीरू अलम ततफक्करू, क्या ये जमीन आसमान की तरफ या ये मेरी नियमतों की तरफ गौर व फिक्र नहीं करते, और फिर गौर व फिक्र करें। ऐसी सैर नहीं जैसी मैं और आप करते हैं, जाते हैं तस्वीरें बना लेते हैं और फिर कुछ अपनी वो घर से पका के चीजें ले जाते हैं, कुछ वहां पे हम वो कर लेते हैं, क्या होता है बारबेक्यू कर लेते हैं और खेल कर और कुछ गेम्स करके खा पी के घर वापस आ जाते हैं। नहीं, गौर व फिक्र करें। और गौर व फिक्र का मकसद क्या है, तौहीद को पाना और आखिरत की तैयारी करना कि जिस रब ने ये कुछ इतना तनवो इतनी वैरायटी, दो पत्ते एक जैसे नहीं हैं अपने रंग में और अपनी साख्त में, तो उस रब ने मुझे ऐसे तो नहीं बना दिया, मुझे ऐसे छोड़ तो नहीं देगा, वो जरूर मेरा हिसाब किताब लेगा, तो मुझे एक अच्छा मुसलमान बन जाना चाहिए। ये है इसका मकसद। जब एक दरख्त के दो पत्ते भी उसमें पूरी मुशाबियत नहीं है, और ये जो मास प्रोडक्शन है पूरी दुनिया के अंदर जो ढल ढल कर निकल रही है, बच्चे हैं, पत्ते हैं, पौधे हैं, फूल है, कायनात है, इतना इसमें डिजाइन नक्शो निगार, इन सब चीजों का फर्क है, हर रोज एक नई चीज नए अंदाज में हमें नजर आती है। इन नफीजा लिकल आयतिल लिल आलमीन, यकीनन इसमें बहुत सी निशानियां हैं आलमीन के लिए। और आलमीन कौन है, इल्म रखने वाले, और इल्म रखने वाले कौन होते हैं, जो अक्लमंद होते हैं, जो दानिशमंद होते हैं। तो ये यहाँ पे अल्लाह ताला ने इस आयत कुदरत में जो मुतद्दद चीजें गिनी हैं उसमें आसमान जमीन जबानों का इख्तलाफ, यानी इख्तलाफ अलसना और इख्तलाफ अलवान। अब अलवान में ये बात याद रखें, ये लॉन की जमा है, वो लॉन कपड़ा नहीं जो मैं और आप पहनते हैं, बल्कि रंग के लिए कुरान में दो लफ्ज इस्तेमाल हुए, एक सिबगा का और एक ये लाम व नून लॉन का। जो सिबगा रंग होता है वो चढ़ाया जाता है ना, सिबगतुल्लाह अल्लाह का रंग, बंदगी का रंग हमें अपने ऊपर चढ़ाना चाहिए ना। लेकिन लॉन कौन सा, जो कुदरती रंग होता है, सुरख सबज नीला पीला, जो मुख्तलिफ रंग हैं, जो कुदरती रंग होते हैं नेचुरल, उनके लिए इस्तेमाल होता है। तो तुम्हारा ये जो कुछ भी है इसमें एक बहुत बड़ी निशानी है इल्म रखने वालों के लिए, और इल्म रखने वाले क्या करते हैं, वो अल्लाह ताला से डरते हैं। वमिन आयाते ही मनामुकुम, ये कौन सी निशानी है, निशानी नंबर, लगता है नाश्ता नहीं किया आप लोगों ने, कौन सी निशानी है, निशानी नंबर चार। असल में हर आयत जो है उसको मुकम्मल करें तो पहली में इंसान की तखलीक मट्टी से पैदा किया वो निशानी है, दूसरी में मियां बीवी का मट्टी से बनना और फिर उसके अंदर तीन बातें हैं, और तीसरी जो निशानी थी उसमें अल्लाह ताला ने अपनी तखलीक पर तवज्जो दिलाई है, तखलीक निशानी है जिसमें आसमान जमीन रंग और जबानों का इख्तलाफ है। ठीक है, चौथी निशानी जो है, यानी आयते आयते आयत नंबर चार जो कुदरत की चौथी निशानी है, और उसमें चीजें बहुत सी आ सकती हैं, और वो क्या है, फमिन आयाते ही मना मुकुम बिल्लैली वन नहार, और उसकी निशानियों में से है, आयत चौथी आयत है, निशानी तो कई अंदर हो सकती है ना, तो उसकी निशानियों में से है मना मुकुम, तुम्हारा सोना। मनाम क्या है, यहाँ पे मसदर है, नौम से है, نیند کے لیے آتا ہے، اور سونا کب ہے؟ باللیل والنہار، رات کو بھی اور دن کو بھی. تو اب یہاں پہ اللہ تعالیٰ بتا رہے ہیں کہ نیند جو ہے یہ اللہ کا بہت بڑا عطیہ ہے. اور اب یہاں پہ سوال یہ پیدا ہوتا ہے کہ عام طور پہ اللہ تعالیٰ کیا کہتے ہیں، وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا وَجَعَلْنَا النَّهَارَ مَعَاشًا. یہاں پہ اللہ تعالیٰ نے کیا کہا کہ تمہارا سونا رات کو بھی اور دن کو بھی. اب اس کا یہ نہیں مطلب کہ آج کے بعد آپ دن کو بھی سوتے چلے جائیں، اس کا یہ مطلب نہیں ہے. تو پھر اس کا مطلب کیا ہے کہ اگر کوئی ضرورت کے مطابق دن میں سوتا ہے تو کوئی گناہ کی بات تو نہیں ہے، لیکن پسندیدہ کیا ہے؟ رات کو سویا جائے اور دن کو اللہ کا رزق تلاش کیا جائے، کام کیا جائے. لیکن جیسے دن کے وقت جو ہے دوپہر میں قیلولہ کرنا، یہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنت ہے. اور قیلولہ کا مطلب یہ نہیں بہت سے گھنٹے سونا ہے، بلکہ کیا ہے کہ کچھ دیر آپ آرام کر لیں. حضرت عبداللہ بن عباس رضی اللہ عنہ چاشت کے سونے کو ناپسند کرتے تھے، اور دوپہر کے سوا دن کے کسی حصے میں بھی وہ سونے کو پسند نہیں کرتے تھے. یعنی دوپہر میں چونکہ اللہ کے نبی کی سنت ہے نا، اور زیادہ تر قرآن میں یہی بات کہی گئی ہے کہ آپ رات کے وقت سوئیں اور دن کے وقت جو ہے وہ اللہ کا رزق تلاش کریں. تو دن اللہ نے کام کرنے کے لیے بنایا معاشا، اور رات اللہ نے آرام کے لیے بنائی. لیکن یہاں پہ کیا کہا جا رہا ہے، اور اس کی نشانیوں میں سے ہے تمہارا رات اور دن کو سونا، وابتغاءکم من فضلی، اور تمہارا اس کے فضل کو تلاش کرنا. تو ایک رائے کیا ہے کہ منامکم باللیل، رات کو سونا، اور والنہاری دن کے وقت کیا کرنا ہے، وابتغاءکم، اس کے تلاش کرنا، اس کا یعنی انسانوں کا تلاش کرنا کیا، من فضلی، اس کے فضل کو. اور فضل کے معنی کیا ہے، اسباب معاش، اسباب روزگار. تو روزگار کے جو اسباب ہیں ان کو تلاش کیا جائے اور معاش کو معاش کی جائے، تو یہ بھی اللہ کی بہت بڑی نشانی ہے. تو اصل بات کیا ہے کہ رات اللہ تعالیٰ نے آرام کے لیے پیدا کی، اور دن اللہ تعالیٰ نے معاش کے لیے پیدا کیا. اور اب آپ دیکھیں کہ رات کے وقت جو ہے بعض اوقات انسان کیا کرتا ہے کہ بہت زیادہ کام کرنا چاہتا ہے، تو پھر بھی اس کو نیند آتی ہے، اور نیند تو کہتے ہیں کہ سولی پہ بھی آ جاتی ہے. اور کوئی فوت ہو جاتا ہے نا، آپ اس کے غم میں بہت زیادہ غم زدہ ہیں، کسی کا ماں، کسی کی باپ، کسی کا بھائی، کسی کی بہن، کسی کا شوہر، کسی کی بیوی، بہت قریبی رشتے فوت ہو گئے، اور لگتا ہے کبھی سوئیں گے نہیں نا، اتنے غم زدہ ہوتے ہیں، کبھی کھائیں گے نہیں، کبھی جاب پہ نہیں جائیں گے، جاب چھوڑ دی، کام کرنے چھوڑ دیے، سارا کچھ چھوڑ دیا. لیکن ہوتا کیا ہے، کتنے دن، کتنا عرصہ، اور آپ کتنی دیر نہیں سوتے، ایک دن، ایک رات. پھر یہ کہ آپ بیٹھے بیٹھے اونگ رہے ہوتے ہیں، بیٹھے بیٹھے سو رہے ہوتے ہیں. تو کیا ہے کہ یہ فطرت کے اندر، جیسے میاں بیوی ایک دوسرے کی ضرورت ہے. کون سے لوگ ہیں جو کہتے ہیں نکاح نہیں کرنا چاہیے، اور کہتے ہیں جی نکاح نہیں ہم کرنا چاہتے، تو کیا ہے، نکاح رسول اللہ کی سنت ہے. کون سے لوگ ہیں جو کہتے ہیں کہ مسلسل جاگنا چاہتے ہیں، نہیں، نیند بھی یہ انسان کی طبعی ضرورت ہے. اللہ تعالیٰ کہتے ہیں یہ میری نشانی ہے، میں نے نازل کر دیا ہے. اسی طرح جو ہے وہ ہاتھ پاؤں توڑ کے بیٹھنا نہیں چاہیے، بلکہ کیا کرنا چاہیے، تحصیل معاش جو ہے اس کے لیے محنت اور مشقت کرنی چاہیے، تلاش معاش جو ہے وہ تلاش کرنے چاہیے. اور حضرت عمر فاروق رضی اللہ عنہ جو تھے وہ کیا کہتے تھے کہ جیسے جہاد کے علاوہ میں یہ پسند کرتا ہوں کہ مجھے موت کس حال میں آئے کہ میں رزق حلال تلاش کر رہا ہوں تو مجھے اس میں پھر موت آ جائے. حضرت عمر فاروق رضی اللہ عنہ کی کیا خواہشات تھیں، ایک وہ شہادت چاہتے تھے، دوسرا وہ کیا چاہتے تھے، مدینہ کے اندر چاہتے تھے، ہے نا، مدینہ کے رسول اللہ کے شہر کو چھوڑنا نہیں چاہتے تھے. تو اللہ نے ان کی یہ دونوں خواہشیں پوری کر دیں. تو بہرحال یہ بھی اللہ کی بہت بڑی نشانی ہے، آرام بھی کرنا رات کے وقت، اور دن کو جو ہے وہ تلاش روزگار کرنا، وابتغاءکم من فضلہ، اللہ کا فضل تلاش کرنا. اچھا، اب ہمیں اپنی اس بات پر ضرور غور کرنا چاہیے، وہ لوگ جو راتوں کو جاگتے ہیں اور دن میں سوتے ہیں یہ پسندیدہ نہیں ہے. اور ایک بات، ایک حدیث میں نے آپ کو پہلے بھی سنائی تھی کہ دن کا جو ابتدائی حصہ ہوتا ہے نا، اس سے رحمت برکت چھین لی جاتی ہے جو سوتے ہیں صبح، تو ان کے دن کے اندر سے برکت کم ہو جاتی ہے. تو بوڑھوں سے، بزرگوں سے بھی یہ بات سنتے تھے، جب یہ حدیث پڑھی تو بہت ہی دل کو سکون بھی ہوا اور پھر کیا ہے کہ فطرت کے قریب آنے کی ہمیں کوشش کرنی چاہیے. لیٹ نائٹ اور لیٹ مارننگ ایک مسلمان جو ہے اس کی زندگی کا اٹھان نہیں ہو سکتا. یہ تو اپنے گھروں کا مزاج اور نظام ایسا ترتیب دینا چاہیے کہ جلدی سوئیں پھر جلدی اٹھیں. پھر اٹھیں گے تو ہو سکتا ہے تہجد نصیب ہو جائے, اٹھیں گے تو فجر کی نماز پڑھیں گے نا. جب دیر سے سوتے ہیں, آج جو ہے وہ 10 محرم کا روزہ کتنے لوگوں نے رکھا ہے, ماشاءاللہ زیادہ پوری کلاس نے تقریباً روزہ رکھا ہے. تو اب آپ سوچیں کہ اگر جو لوگ 1 یا 2 بجے سوئے ہیں, اب صبح اٹھنا کتنا ان کے لیے مشکل ہے. اب آپ مسکرا رہے ہیں. اور پھر یہ کہ بچوں کو بھی آپ, ماشاءاللہ بہت سے گھروں میں بچوں نے پوروں نے بچوں نے بھی ساتھ روزہ رکھا ہے کہ ماں باپ ترغیب دیتے ہیں تو بچے وہ نیک کام کرتے ہیں. تو اگر جلدی جو بچے سو جاتے ہیں تو وہی کام وہ جو حفظ کرنے والا ہے صبح آپ کریں گے جلدی ہوگا, آپ ہوم ورک کریں گے وہ بھی جلدی ہوگا, اور آپ کوئی بھی اچھا کام کرنا چاہتے ہیں تو صبح کے وقت میں برکت بھی ہوتی ہے اور کام بہت سا سمٹ جاتا ہے. تو ہمیں اپنی صبح کی ابتدا فجر ہی سے کرنی چاہیے. تو یہ ہے نشانی جس پہ ہمیں غور و فکر کرنا چاہیے. اور اسی طرح تلاش معاش کے لیے صبح جانا چاہیے. چڑیاں بھی صبح صبح اٹھتی ہیں, یہاں کے کافر لوگ بھی صبح صبح اٹھ کر جاتے ہیں. ہاں اگر کسی کو دن کی جاب نہیں مل رہی, رات کی مل گئی ہے تو مجبوری ہے, کوئی ایسی بات نہیں ہے, ٹھیک ہے نا. لیکن اپنی پسند کے ساتھ دن کا جو ہے نظام جاب کا اور رات کا سونے کا تلاش کرنا چاہیے. ان فی ذالک لآیات لقوم یسمعون, یقیناً اس میں بہت سی نشانی ہے ان لوگوں کے لیے جو غور سے سنتے ہیں. یہاں پہ یسمعون کہا, کیوں یہ کیوں نہیں کہا کہ یتفکرون, یہ کیوں نہیں کہا یتدبرون. اصل میں رات کے وقت آپ سنتے زیادہ ہیں, رات کے وقت آپ سنتے زیادہ ہیں کیونکہ رات ہو گئی, آپ تھک جاتے ہیں اور پھر بعض اوقات بستر پر لیٹ جاتے ہیں, دوسرے لوگ باتیں کر رہے ہیں, آپ ان کی باتیں سن رہے ہیں, ہے نا. تو اور دوسری بات ہمیں یہ پتہ چلتی ہے کہ اللہ کے قریب ہونے کے اور علم حاصل کرنے کے مختلف ذرائع ہیں, اور وہ کون کون سے ہیں. سب سے پہلا جو ہے نا وہ سننا ہے. مثلاً آپ بیڈ پر لیٹے ہوئے ہیں, آپ اٹھنا چاہتے ہیں, آنکھیں آپ بعد میں کھولتے ہیں, سب سے پہلے آپ سننا شروع کر دیتے ہیں. سب سے پہلے آپ کیا کرتے ہیں, آپ سنتے ہیں. پھر دوسرے نمبر پہ کیا کرتے ہیں, آپ جو ہے پڑھتے ہیں, آنکھیں کھول رہے ہیں نا, آپ دیکھتے ہیں, آپ یاد کرتے ہیں. تو علم کے مختلف درجے ہیں. فضیل بن عیاض رحمۃ اللہ علیہ کا قول ہے کہ علم کے 5 درجے ہیں, 5 درجے ہیں. پہلا یہ کہ انسان خاموش رہنا سیکھے. خاموش کلاس میں اگر آپس میں آپ بول رہے ہوتے ہیں اور ٹیچر پڑھا رہی ہوتی ہے, آپ جو بول رہے ہوتے ہیں وہ تو بول رہے ہوتے ہیں, جو سننا بھی چاہتے ہیں سمجھنا بھی چاہتے ہیں وہ بھی کچھ سن سمجھ نہیں سکتے کیونکہ باقی بول رہے ہیں. تو پہلا ادب کے قرینوں میں سے پہلا قرینہ کیا ہے کہ خاموشی. تعلیم کے درجوں میں سے پہلا درجہ کیا ہے کہ طالب علم اپنے اندر خاموشی پیدا کرے. دوسرا کیا ہے کہ توجہ سے سنیں, خاموش رہنا سیکھے اور پھر توجہ سے سنیں, اور پھر تیسرا کیا ہے جو سنیں اس کو یاد کرے, اور چوتھا کیا ہے اس پہ عمل کرے, اور پانچواں کیا ہے پھر اس کو پھیلانا شروع کر دے. تو بہرحال یہاں پہ علم کے درجوں کی بات تو نہیں ہو رہی, یہاں پہ بات ہو رہی ہے رات اور دن کی. اور نشانی کیا ہے کہ سننے والوں کے لیے جو غور سے سنتے ہیں اس میں اس کے لیے جو ہے وہ بہت بڑی نشانی ہے. پھر پانچویں جو ہمیں آیت قدرت ہمارے سامنے آ رہی ہے, من آیات ہی, اور اس کی نشانیوں میں سے ہے یوریکم البرقا, کہ وہ دکھاتا ہے تم کو بجلی. اب دیکھیں یوریکم دکھاتا ہے تم کو, تو بجلی جب دکھاتا ہے تو بجلی کو دیکھ کر ہوتا کیا ہے, خوف و تمان. دو کیفیتیں انسان کے اندر پیدا ہوتی ہیں, ایک خوف کی اور دوسری تما کی. تو خوف جو ہے وہ کس چیز کا ہوتا ہے کہ بجلی کی چمک دیکھی اور فوراً خوف پیدا ہوتا ہے کہ کہیں یہ گر تو نہیں جائے گی, کہیں یہ مجھ پر آ تو نہیں جائے گی, ہے نا. تو اس بجلی سے نقصان پہنچنے کا ایک خطرہ محسوس ہوتا ہے, ہے نا. اور پھر ایسا بھی ہوتا ہے کیونکہ بجلی جب چمکتی ہے اس کی جب کڑک پیدا ہوتی ہے تو اس سے جو ہے وہ کیا ہوتا ہے کہ انسان کو ایک خوف جو ہے وہ محسوس ہوتا ہے, انسان اس سے جو ہے وہ ڈرنا شروع ہو جاتا ہے. اور بہت سے علاقوں میں آپ دیکھیں گے بجلی گرتی ہے, بعض اوقات لوگ مر بھی جاتے ہیں. پھر وطما دوسری کیفیت کیا ہے کہ ایک तमा, तमा से मुराद क्या होता है कि एक उम्मीद लगती है, एक ख्वाहिश होती है, और ख्वाहिश क्या होती है कि बारिश होगी, ये जो बिजली चमक रही है ना, अब लग रहा है कि बारिश आने वाली है, बारिश आएगी तो फसलें तैयार होंगी, फसलें तैयार होंगी तो फिर क्या है कि आपके घर में भी फल फूल गल्ला बहुत सी चीजें जो हैं वो आपको मुयस्सर आएंगी। तो ये बहुत बड़ी जो है वो एक निशानी है। वयुनज़्ज़िलु मिनस समाईमान, और वो आसमान से पानी नाजिल करता है ना, युनज़्ज़िलु अल्लाह उतारता है, खुद ब खुद नहीं आता, पानी अल्लाह बरसाता है। फयुही बिहिल अर्दा बादा मौतिहा, फिर इसके जरिए से जमीन को इसकी मौत के बाद जिंदगी बख्शता है। बंजर जमीन मुर्दा जमीन है, और वो क्या करती है कि वो जिंदा हो जाती है, उसमें फल फूल जो है वो उगने लगते हैं, जमीन की सलाहियत जो है वो बराबर होती है, पौधे लहलाहा उठते हैं, जमीन सोना उगलने लगती है। पहले मुर्दा थी, बंजर, बेआबाद, कुछ भी नहीं था। इन्ना फी ज़ालिका लआयातिल लिक़ौमिन याक़िलून, यकीनन इसमें बहुत सी निशानियां हैं उन लोगों के लिए जो अकल रखने वाले हैं। अकल, अब आप देखें कि अकलमंद, और हम अकलमंद किसे समझते हैं, जो दुनियादार लोग होते हैं ना, फ्रेबी, झूठे, मकार, चलाकियां करने वाले, दूसरों का हक छीनने वाले, दूसरों को उनका हक न देने वाले, और हर तरफ बस अपना ही अपना उनको नजर आता है, बस अपना नफ्स, शैतान की पूजा करने। हम कहते हैं बड़ा अकलमंद है भाई, बड़ा अकलमंद है, लेकिन अल्लाह ताला अकलमंद किसे कहते हैं, जो इर्द गिर्द की निशानियों को देखकर अल्लाह को पा ले। अल्लाह के नजदीक डरने वाले कौन होते हैं, जो कि अल्लाह से मोहब्बत करने वाले होते हैं। तो खौफ, तमा और अकल है ना, तो ये सारी इस बात से पता क्या चलता है कि कायनात की निशानियां देखकर हमें अल्लाह के अपने आप को करीब करना चाहिए। और फिर छठी आयत कुदरत कौन सी है, और ये जो आयत है ना, ये दरहकीकत पहली सब आयात का निचोड़ है, सब आयात का हासिल है, सब आयात का मकसद है। इसी को समझाने के लिए पहली पांच आयात कुदरत का जिक्र है, और आगे भी मजीद जिक्र होगा। और वो क्या है, वमिन आयातिही अंतकुम अस्समाउ वल अर्दु बिअम्रे, और उसी की निशानियों में से है कि खड़ा है आसमान और जमीन, आसमान और जमीन कायम है। अजीब बात है कि आसमान इतना बड़ा, इतना बुलंद, इतने अरसे से कभी गिरा ही नहीं, और जमीन इतना अरसा हो गया, वो जमीन जो लोहे की तरह सख्त नहीं है, जो पत्थर की तरह सख्त नहीं है, जो पानी की तरह माया नहीं है, बल्कि दोनों के दरमियान किसी कैफियत है, ना बहुत सख्त ना बहुत नर्म, ताकि इंसान की जिंदगी उस पर वजूद में आ सके। और ये आसमान का वजूद और ये जमीन का वजूद, ये क्या है, ये दोनों जो कायम है, तकुमा किस मानी में है, कायम है, मसलसल, अजीमुशान, ये दो अल्लाह की निशानियां जो हैं, एक लम्हा भी ऐसा नहीं है कि आसमान थोड़ा सा गिर गया है, या जमीन थोड़ी सी हट गई है, या इसने चलना शुरू कर दिया, दोनों कायम हैं। क्यों कायम है, बेअम्रे, उसके हुक्म से। अगर अल्लाह का हुक्म ना होता तो ना आसमान का निजाम कायम होता, ना सूरज निकलता, ना सितारे निकलते, ना बादल आते, ना बारिश होती, कुछ भी ना होता। आसमान और जमीन जो दोनों कायम है, बे अम्र ही, उसके हुक्म से। तो जब तक अल्लाह का हुक्म है, ये कायनात का निजाम कायम है। और ये कब खत्म होगा, सुम्मा इज़ा दाअकुम दावा, फिर जब कयामत आएगी, फिर जब अल्लाह ताला इसकी टूट फूट का हुक्म देंगे। सुम्मा, फिर, सुम्मा जो है इसके मानी क्या है, इसके मानी है के तराखिये जमां भी और मकाम भी, फिर ना जमाना रहेगा और ना ही जगह रहेंगी। सुम्मा जैसे एक कहानी बयान हो रही हो तो कभी उसको मुख्तसिर करने के लिए, कभी उसकी वुस्सत बयान करने के लिए कि सुम्मा फिर, बाज़ूकात मुख्तसिर होता है, बाज़ूकात तफसील होती है ना, आप पढ़ती है ना बात, آپ مثلاً آپ ایک بات کسی کو کوئی بات بتا رہی ہیں، بتاتے بتاتے کہتی ہیں کہ اچھا پھر اصل میں پھر ہوا یہ، تو یہاں پہ بھی کیا ہے کہ آسمان زمین اور پوری اللہ کی جو قدرت کی نشانیاں ہیں اس کو اس پہ آپ غور کریں. اور پھر اللہ رب العزت کیا فرماتے ہیں، ثم، ثم کے معنی کیا ہے کہ پھر، پھر ہوتا کیا ہے کہ جب اللہ تمہیں پکارے گا، جب اللہ تمہیں بلائے گا اور تم اللہ کی طرف جو ہے وہ بھاگے چلے آؤ گے. اذا دعاکم، جب وہ تمہیں پکارے گا، جو ہی اس نے تمہیں پکارا، دعوتن کیا ہے پکار، جیسے آپ دیکھیے سورت نازیات میں کیا ہے کہ یقولون انا لمردودون فی الحافرہ اذا کنا عظاما نخرہ قالوا تلک اذا کرۃ خاسرہ فانما ہی زجرۃ واحدہ. ایک ہی پکار ہے، یہاں پہ پکار کو کیا کہا گیا، زجرۃ واحدہ، ایک ڈانٹ ہوگا کیا، جو ہی ڈانٹ پڑی ہے فاذا ہم بالساہرہ، سارے ایک میدان میں فوراً جمع ہو جائیں گے. کوئی یہ نہیں کہے گا کہ نہیں ابھی تو اذان کے لیے مؤذن آواز دیتا ہے حی علی الصلاۃ حی علی الفلاح، اٹھتے ہی نہیں ہے. مؤذن کہتا ہے کہ نماز جو ہے الصلاۃ خیر من النوم، آتے ہی نہیں ہے، چلتے ہی نہیں ہے. اور بھی اللہ تعالیٰ بتاتے ہیں کہ فلاح اس طرف ہے، لوگ سنتے ہی نہیں، کان دھرتے ہی نہیں. لیکن جب اللہ تب پکارے گا، ایسی ڈانٹ ہوگی، ایسا سور پھونکا جائے گا کہ لوگ اللہ کی طرف بھاگنا شروع ہو جائیں گے. جس میدان میں ان کو جمع کرنے کا حکم ہوگا نا، تو اس وقت لوگ کیا کریں گے، ثم اذا دعاکم دعوتن، جب وہ پکارے گا تم کو، اس کا پکارنا من الارض، زمین سے، اس نے تمہیں زمین سے پکارا ہے، اذا انتم تخرجون، بس فوراً اسی وقت تم نکل کھڑے ہو گئے. یہاں پہ جو اذا آیا یہ بھی فجائیہ ہے، اچانک فوراً، ایک لمحے کی تاخیر کیے بغیر، کوئی بھی بات کیے بغیر، فوراً لوگ جو ہیں وہ اللہ کی طرف جو ہے وہ جانے کے لیے بھاگ کھڑے ہوں گے. مثلاً آپ دیکھیں کہ یہ جو آسمان ہے، یہ جو زمین ہے، اللہ رب العزت اس کے بارے میں یہاں تو یہ کہہ رہے ہیں نا کہ قائم ہے. اور جیسے سورت طارق میں کیا کہا، والسماء ذات الرجع والارض ذات الصدع انه لقول فصل، بارش والے آسمان کی قسم ہے اور پھٹنے والی زمین کی قسم ہے، بے شک یہ قرآن دو ٹوک فیصلہ کرنے والا ہے. پھر آپ دیکھیے کہ اللہ رب العزت آسمان اور زمین کے بارے میں کیا کہتے ہیں، عزت سما ان شقت و ازنت لربها وحقت و از الارض مدت و القت ما فيها وتخلت و ازنت لربها وحقت. کیا بات پتا چلی، جب آسمان پھٹ جائے گا، ابھی قائم ہے، پھٹا ہوا نہیں ہے، اتنا عرصہ ہو گیا پھٹتا ہی نہیں ہے، گرتا ہی نہیں ہے، کیونکہ اللہ تعالیٰ نے اس کو حکم دیا ہوا ہے پھٹنا نہیں ہے، گرنا نہیں ہے. اور اس وقت کیا ہوگا، اس وقت آسمان دروازے دروازے ہو جائے گا، اب وا با، یہ بھی پتا چلتا ہے. اور وہ اپنے رب کے حکم پر کان لگائے گا اور اسی کے لائق ہے. اور جب زمین کو پھیلا دیا جائے گا اور اس میں جو ہے اسے وہ اگل دے گی، وتخلت، خالی ہو جائے گی، جس نے چوری کی، جس نے چکاری کی، جھوٹ بولا، زنا کیا، قتل کیا، اس کے اندر کسی کو قتل کر کے چھپا دیا، یا کچھ خزانے کسی سے چھیننے اور چھپا دیے، کچھ بھی ہے، اچھا برا، جو بھی، زمین خالی کر دے گی. وہ عزنت لربها وحقت. تو اللہ تعالیٰ کہتے ہیں آج یہ قائم ہے آسمان اور زمین، یہ اللہ کے حکم سے ہیں. ایک وقت ایسا ہوگا کہ تم جو ہے جب اللہ پکارے گا، جب سور پھونکا جائے گا، تم اللہ کی طرف بھاگ کھڑے ہوگے. اذا انتم تخرجون، نکلو گے نہیں، تمہیں نکال باہر کیا جائے گا، نکل آؤ گے. تو پھر ہونا کیا چاہیے، مقصد کیا ہے ساری بات کا؟ یہ جو چھٹی آیت ہے اس میں اللہ رب العزت نے چھٹی آیت قدرت میں کیا بات سمجھائی ہے، اس میں یہ بات سمجھائی ہے کہ لوگوں تمہیں آخرت کی تیاری کرنی چاہیے، اللہ سے ملاقات کی تیاری کرنی چاہیے. دنیا کی زندگی کو اپنا سب کچھ نہ سمجھ لو. اور اہل مکہ نے کیا کر رکھا تھا، انہوں نے دنیا کو اپنی زندگی کا اوڑھنا بچھونا بنا لیا. اور آج افسوس مسلمان بھی دنیا کے پیچھے بھاگ رہے ہیں. تو ساری نشانیاں جس کی طرف ایک ایک کر کے غور و فکر کی دعوت دی، تو کیوں دعوت دی، اذا انتم تخرجون، لوگوں تم اس کو مت بھول جاؤ جب تم اللہ کے دربار میں حاضر ہوگے، کس حال میں آؤ گے، کیا حال ہوگا، کیا حال ہوگا. وَإِذَا السَّمَاءُ كُشِطَتْ وَإِذَا الْجَحِيمُ سُعِّرَتْ وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ عَلِمَتْ نَفْسٌ مَا أَحْضَرَتْ. تو اس وقت جو ہے کیا ہوگا کہ لوگ اللہ کے پاس جب آئیں گے تو عَلِمَتْ نَفْسٌ مَا قَدَّمَتْ وَأَخَّرَتْ، ہر ایک اس کا پچھلا اگلا پچھلا کیا چھٹا سب اس کے سامنے لا کر جو ہے وہ پیش کر دیا جائے گا. تو کرنا کیا چاہیے، آخرت کی تیاری کرنی چاہیے. یہ ہے سورت روم. آپ سورت روم کے اندر دیکھیں تو آیات لفظ بہت دفعہ آیا ہے. پیچھے آپ نے ایک سورت پڑھی تھی، اس میں رحمان رحم کا لفظ بہت دفعہ آیا تھا، تقوی کا لفظ. آپ نے سورت بقرہ میں آپ دیکھیں کہ بہت دفعہ آیا اور بہت دفعہ آتا ہے. تو یہاں پہ آپ دیکھیں آیات لفظ، آیت لفظ بہت دفعہ آیا. اس کو آپ گنے کتنی دفعہ ہے. اور مقصد کیا ہے، اللہ کے قریب ہونا. اور کیا ان ساری پھر آیتوں کا نچوڑ کیا ہے جو اگلی آیت سے لنک ہے، وَلَهُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ كُلُّ لَهُ قَانِتُونَ. اسی کے لیے ہے جو آسمانوں میں ہے اور زمین میں، كُلُّ لَهُ سب کے سب اسی کے ہیں، قانتون تابع فرمان. آسمان اور زمین میں جو بھی ہیں اس کے بندے ہیں، اس کی بندگی کرتے ہیں، وَلَهُ اسی کے ہیں. تو ایک ہوتا ہے شرعی حکم اور ایک ہوتا ہے تکوینی حکم. تکوینی کیا ہے، کن فیکون، سورج چاند ستارے یہ باقی سب چیزیں جو ہیں نا، یہ اللہ کے تکوینی حکم کے تحت اللہ کی بندگی کر رہے ہیں. سورج یہ نہیں کہہ سکتا کہ میں تھکا ہوا ہوں، میں نہیں آج نکل سکتا. جیسے ہم چھٹی کر لیتے ہیں نا کہ کل کلاس میں نہیں جائیں گے، رات کو دیر ہو گئی تھی مجھے، میں بڑی تھک گئی تھی، یا کوئی بھی کام نہیں کرنا چاہتے، آج کھانا نہیں پکانا. ہم انسان اپنی مرضی کرتے ہیں نا، نماز پڑھنے کے لیے نہیں اٹھتا، قرآن کو ابھی تک پڑھ سمجھا ہی نہیں زندگی کے سلیبس کو. لیکن سورج چاند ستارے کائنات کا ذرہ ذرہ یہ اللہ کی بندگی جو ہے وہ کرتا ہے اور اللہ کی بندگی کا پابند ہے، اس میں یہ کمی بیشی نہیں کر سکتا. مسلسل اس کو اللہ کی بندگی کرنی ہے، زمین کو بھی. بس زمین یہ نہیں ہے کہ چلنا شروع ہو جائے، پھٹنا شروع ہو جائے، لوگوں کو گرانا شروع کر دے، کچھ بھی کرے نہیں. آسمان اور زمین اور جو کچھ آسمان زمین کے اندر ہیں سب اللہ کی تسبیح کرتے ہیں، سب اللہ کی بندگی کرتے ہیں، سب اللہ کی حمد اور کبریائی بیان کرتے ہیں. اے اشرف المخلوقات، اے مخلوقات میں سے سب سے افضل اور اعلیٰ، تم کہاں رہ گئے، تم کہاں کھو گئے؟ یہ ساری دنیا تو تمہارے لیے بنائی تھی، لیکن تمہیں اپنے لیے بنایا تھا. اور جو کچھ تمہیں بنا کر دیا کہ تم اسے دل بہلاؤ، کھیلو، کھاؤ، پیو، مزے کرو، تم اسی میں مزے کرنے میں اتنے مصروف ہو گئے، پھر مجھے ہی بھول گئے. یہ ہے پیغام جو اللہ تعالیٰ دینا چاہتے ہیں. آپ اپنے بچوں کو کھلونے لا کے دیتی ہیں طرح طرح کے، آپ اپنے بچوں کو کپڑے لا کے دیتی ہیں خوبصورت سے خوبصورت. میں ایک گھر میں گئی اور میں نے دیکھا کہ بیٹی کے لیے بڑا خوبصورت کمرہ سجایا ہوا ہے، اور اوپر جو ہے وہ کیا سا بنا ہوا کہ جیسے جی کنوپی، اوپر جیسے ایک جیسے آرٹیفیشل جو ہے وہ خوبصورت کپڑے کے ساتھ جو ہے جیسے چھت سی بنائی ہوئی ہے، چھتری کی طرح. اب بچی اس میں مزے کرے. اب بچی 14 سال کی ہو گئی ہے، 15 سال کی، تو اب فوراً اس کو لے کر گئے ہیں کہاں پہ، کڈنی لینڈ ہے نا، یا ڈزنی ورلڈ، یا پھر یہ کہ یہ کڈز کی لینڈ، ڈفرینٹ جو ہے سکس فلیگ، یہ بہت سی ایسی جگہ بنی ہوئی ہیں کہ آپ کیا کرتے ہیں کہ لے کے کس لیے جاتے ہیں، کہ بچے کو خوش کیا جائے. یہ بیٹی تو کل فرائی ہو جائے گی. آپ اتنا بچوں کو کھلونے، کپڑے، کھانے، گھر کے اندر طرح طرح کی چیزیں کس لیے دیتے ہیں، کہ بچہ آپ سے پیار کرے، آپ بچے سے پیار کریں. اگر بچہ آپ کا کہنا ماننے کی بجائے ہمسایوں کا کہنا ماننا شروع کر دے، آپ کے دوستوں کا کہنا ماننا شروع کر دے، آپ کو جو عزت اور مقام دینا چاہیے پیار اور فرما برداری، وہ دوسروں کو دے کے آپ کا کیا حال ہوگا. اب یہاں پہ اللہ تعالیٰ کہہ رہے ہیں کہ ساری کائنات دی تھی تمہیں، تمہارے لیے کھلونے کے طور پر دی تھی کہ تم کھیلو، مزے کرو. سجائی تھی تاروں بھری رات بھی، یہ لہلہاتے پودے بھی، گرتی ہوئی آبشارے بھی، چہچہاتے پرندے بھی، खिलते हुए फूल फल इंसान ये सारी नेमतें तुम्हारे लिए पैदा की थी, लेकिन एक बात तुम्हें कही थी कि तुमने मेरी बंदगी करनी है। इस दिल में इन चीजों की मोहब्बत नहीं होनी चाहिए, इन चीजों को इस्तेमाल करना लेकिन फिर मोहब्बत मुझसे करना और बंदगी मुझसे करना। तो अल्लाह ताला क्या कहते हैं कि आसमान और जमीन में जो भी है उसके बंदे हैं, सब उसी की अताअत करते हैं, कुल्लाहु कानितून, सब उसी के फरमा बरदार हैं। काफ नून ता क्या मतलब है? कानिता, कानितून, कानितात, कानिता नाम भी रखा जाता है, फरमा बरदारी के लिए आता है, मुकम्मल अतात और फरमा बरदारी। तो इंसान सारी दुनिया सारी कायनात तो अल्लाह की बंदगी और तस्बीह करे, और तुझे जो मैंने इख्तियार दिया, तुझे सोचने की आजादी दी, पैगंबरों का सिलसिला शुरू किया, किताबें दी, तुझे अकल दी, तुझे इतना कुछ दिया और इतनी नियमतें पाकर तू मुझे भूल क्यों गया? फिर तू मेरे आगे झुकता क्यों नहीं है? तू मेरी बंदगी क्यों नहीं करता? तो यहाँ पे गौर व फिक्र की दावत दी जा रही है कि मैं और आप अल्लाह की बंदगी करते हैं कि नहीं। जिंदगी आमद बराए बंदगी, जिंदगी बे बंदगी शर्मिंदगी। वह अल्लाजी, और वही तो है जिसने यब्दा उल खल्का, कि वो इब्तदा करता है तखलीक की, सुम्मा युईदुहु, फिर वो उसका इयादा करेगा। तो पहली दफा किसी चीज को बनाना मुश्किल होता है ना, दूसरी दफा तो बनाना मुश्किल नहीं होता, जिनको खाना पकाना नहीं आता पहली दफा मुश्किल लगता है, लेकिन दूसरी दफा थोड़ी बेहतर लगता है, तीसरी दफा और बेहतर, कोई मुश्किल नहीं होता। तो अल्लाह ताला कहते हैं कि ये कायनात जिसकी मैंने इब्तदा की, मैं दोबारा इंसान को पैदा करूंगा। वह हुआ अहवनु अलैही, और ये मेरे लिए आसान तर है। हा व नून, और इसके मानी क्या है? आपने पढ़ा था ना, अल मोमिनु हय्यनुन लय्यनुन। मोमिन कौन होता है? नरम मिजाज होता है, नरम खू होता है। तो ये लफ्ज जो है आपने वयमशूना अलल अर्दी हौना पीछे भी पढ़ा था, नरम चाल चलना, जिल्लत के लिए भी आता है कभी, हून आता है, जब जिल्लत है तो हून, और जब हौन है तो क्या है? नरमी। और यहाँ पे आहवन जो है ये इसम तफजील है, आसान तर है, ज्यादा आसान है। वह हुआ आहवनु अलई, और इसका इयादा करना तो इसके लिए आसान तर है। पहली मर्तबा पैदा करना भी मुश्किल नहीं था, और दोबारा पैदा करना तो मुश्किल है ही नहीं। फिर तुम कैसे समझते हो कि जब दुनिया में मर जाएंगे तो फिर दोबारा उठाए नहीं जाएंगे? हम हड्डियां, जो हमारी हड्डियां जो है वो रमीन गल सड़ जाएंगी, तो फिर हमें कोई पूछेगा ही नहीं। अल्लाह ताला कहते हैं कि नहीं, सीधी सी बात है कि जब एक दफा चीज को बना लिया है तो दूसरी दफा बनाना तो और आसान हो जाता है, तो मैं तुम्हें दोबारा जरूर पैदा करूंगा। वलाहुल मसलुल आला, तो उसकी सिफत सबसे बरतर है। मसल लफ्ज जो है इसके मानी यहाँ पे तारीफ, शान, वस, सिफत के हैं। वैसे तो जैसे मिसल होता है ना, मिसल का क्या मतलब होता है? मुशाबे, मुशाबे का होता है। और यहाँ पे अल्लाह की जो है वो तारीफ और वस्फ और शान के मानी में है, और अलिफ लाम भी साथ लग गया, मारफा। वलाहुल मसलुल आला, और उसकी जो सिफत है वो क्या है? अल आला, सबसे बरतर है। आला भी इसम तफजील है, सबसे बेहतरीन है, सबसे बुलंदतर है। फिस समावाति वल अर्दी, आसमानों में भी और जमीन में भी। वह वल अजीजुल हकीम, और वो गालिब भी है और हिकमत वाला भी है। तो इसके मानी क्या है कि अल्लाह रब्बुल इज्जत जो है वो जबरदस्त है। जो लोग कहना नहीं मानेंगे तो अल्लाह चाहे तो उनको खत्म कर दे, नेस्तो नबूद कर दे, जो अल्लाह की बंदगी नहीं करेंगे। अलीम है, खूब पता है, ऐसे नहीं किसी को नेस्तो नबूद करेगा, ऐसे नहीं किसी को सजा देगा, उसके पास इल्म है। और इसी तरह अगर मक्की दौर में मुसलमान परेशान हाल हैं तो वो गालिब है उनकी मदद करने के लिए, उनको बचा सकता है, उनको तहफ्फुज दे सकता है। तो दरअसल यहां पर जो बात बताई जा रही है वो क्या है कि तमाम आला सिफते अल्लाह ही के लिए हैं, और अहले मक्का शिर्क करते थे। तो कहा कि आसमान और जमीन में तमाम आला सिफतों का असली हकदार अल्लाह ही है, उसका कोई शरीक नहीं है, उसके वो हर चीज पर गालिब है, उसके हर काम में हिकमत है। तो फिर क्या करना चाहिए कि अल्लाह का, एक तो अल्लाह के साथ किसी को शरीक नहीं ठहराना चाहिए, बराबर नहीं करना चाहिए अल्लाह के हुकूक में। ये सारी चीजें अल्लाह ने की हैं, अहले मक्का के जो माबूद थे उन्होंने तो नहीं की थी। तो एक अल्लाह की बंदगी करनी चाहिए, और दूसरा अल्लाह के पास जाने की तैयारी करनी चाहिए। और ये जो आज का सबक है इससे अमल के लिए क्या असूल निकलता है, आप देखिए कि जो अल्लाह ऐसी आयात कुदरत रखने वाला है वो तुम्हें दुनिया में मरने के बाद दोबारा जिंदा क्यों नहीं कर सकता। जैसे आप देखें मर्द और औरत को जोड़ा जोड़ा बनाया, रंगों का इख्तलाफ है, नस्लों का इख्तलाफ है, बहुत सी चीजें हैं ना, बिल्कुल इसी तरह से दुनिया में जहां खुशियां हैं वहां गम भी आएंगे, जहां जिंदगी है वहां मौत जरूर होगी, अगर जन्नत है तो जहन्नुम भी जरूर होगी। तो क्या है कि जो शख्स इस दुनिया में आया वो जरूर मरेगा, मरने के बाद वो उठाया जाएगा और फिर हिसाब किताब होगा। तो ये सारी आयात जो है वो अल्लाह से डरने की तरफ मुतवज्जो करती हैं, अल्लाह की बंदगी की तरफ मुतवज्जो करती हैं और कानितून होने की दावत देती हैं और बताती हैं कि तुम अकल वाले बन जाओ और बताती हैं कि तुम इल्म वाले बन जाओ, तुम समा वाले बन जाओ और सबसे बड़ी बात यह कि तुम फिक्र वाले बन जाओ और तुम अल्लाह वाले बन जाओ। और आप देख लीजिए कि हजरत अबू बकर सिद्दीक रजी अल्लाह नो जो थे उन्होंने अल्लाह से डरने की तलकीन की और वो कहते थे जो शख्स अल्लाह से डरता है अल्लाह इसकी मुश्किलात को आसान कर देता है ना। तो जितनी मेरी और आपकी मुश्किलें हैं ना वो सारी आसान हो जाएंगी, कब, जब हम अल्लाह से डरेंगे। तो अल्लाह ताला मुझे और आपको अमल की तौफीक अता करे। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।